رسول پاک کی دکھیاری امت پر عنایت کر، مریضوں غم زدوں آفت نصیبوں پر کرم مولا.
الحمد للہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، والصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، والصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. مدنی چلن کے ناظرین، مدنی کلینک میں مرحبا کہتے ہیں آپ کو. غذا ہماری زندگی میں کتنا امپورٹنٹ رول رکھتی ہے اور صحت کے حوالے سے کتنی ضروری ہوتی ہے ایک مناسب غذا. اسی غذا کی کمی کی وجہ سے مختلف بیماریوں میں انسان جو ہے مبتلا ہو جاتا ہے، اور اس میں ایک بیماری خون کی کمی یعنی انیمیا، آئرن کی کمی. آئرن بیسیکلی کیا چیز ہوتی ہے؟ آئرن ایک معدنی شے ہوتی ہے جو ہمارے جسم کو ضرورت ہوتی ہے ہیموگلوبین بنانے میں. ہیموگلوبین بیسیکلی ایک خون کا جز ہوتا ہے جو ہمارے جسم کو آکسیجن پرووائڈ کرتا ہے خون کی صورت میں، ہمارے جسم کے مختلف حصے میں جا کے. اب اتنی امپورٹنٹ چیز ہے، وہ اگر ہمارے جسم میں پراپر نہیں ہوگی، صحیح طریقے سے نہیں ہوگی، تو آپ خود سوچئے کہ ہمارے جسم میں کیا پریشانیاں، کیا نقصانات اس کے اندر پیدا ہو سکتے ہیں. صحیح. اگر ہم سٹیٹسٹکس پہ بات کرتے ہیں، یعنی شماریات پہ اگر ہم بات کرتے ہیں، تو ہم صرف اگر ہم پاکستان کو اگر لے لیتے ہیں، تو ایک کافی تعداد میں خواتین اور بچے اس بیماری کا شکار ہیں. کم و بیش تقریباً 50% کے قریب جو ہیں خواتین اس میں شکار دکھائی دیتی ہیں. اور ایک یعنی کہ اگر آپ بالغ آبادی کا حصہ اگر ٹوٹل دیکھتے ہیں، تو تقریباً 54% آبادی جو ہے ہماری اس کا شکار دکھائی دیتی ہے.
ڈاکٹر صاحب، اس کے اندر جو جیسے ابھی آپ نے بیان فرمایا کہ خون کی کمی، اس کو عموماً یہی بولتے ہیں کہ خون کی کمی میں ہوتا اصل میں کیا ہے؟ کہ خون جسم میں واقعی میں کم ہو جاتا ہے، یا کوئی اس کا کوئی جز ہے خون کا وہ کم ہو جاتا ہے؟
دیکھیں، میں نے جیسے ابتدان عرض کیا ہے کہ خون بیسیکلی ہے کیا چیز.
صحیح.
خون بنتا کس چیز سے؟ وہ ایک معدنی شے ہے، آئرن. آئرن سے بنتا ہے. اب آئرن کے مختلف حاصل کرنے کے ذرائع ہوتے ہیں جو انشاءاللہ ہم آگے اس پہ ڈسکس کرتے رہیں گے. اب اس میں مختلف چیزیں ہوتی ہیں جو ہماری باڈی کو ضرورت ہوتی ہیں ہر چیز کو ڈیولپ کرنے کے لیے. اس میں ایک آئرن کا بھی رول ہوتا ہے جو کہ بہت زیادہ امپورٹنٹ رول ہوتا ہے، اس کو ہم نگلیکٹ نہیں کر سکتے، ہم اس کو چھوڑ نہیں سکتے. آئرن بیسیکلی یعنی کہ اردو میں اگر ہم کہیں لوہا.
صحیح.
لوہا وہ ہمارے جسم میں نام کی مناسبت سے ہمارے جسم کو طاقت فراہم کرتا ہے. یعنی لوہے کی جیسی سختی ہوتی ہے، اس قسم کی ہمارے جسم میں طاقت فراہم کرتا ہے. اگر آپ وہ پراپر طریقے سے استعمال کرتے ہیں، جسم کے مناسب کے حساب سے لیتے ہیں، تو آپ کے جسم کے اندر ایک تقویت اور ایک طاقت کی کیفیت نظر آتی ہے، اور آپ ایزیلی وہ کام کرتے ہیں. ہمارے ہاں جیسے میں نے کہا کہ اس چیز کی بہت کمی نظر آتی ہے.
اچھا.
بچوں میں بھی، بڑوں میں بھی، خاص طور پہ بچوں اور خواتین کے اندر یہ بہت زیادہ نظر آتی ہے، چھوٹے بچوں میں اور خواتین کے اندر.
ڈاکٹر صاحب، اگر جیسے خون کی جیسے اگر کسی کو کمی ہو جاتی ہے، تو اس کی کچھ علامتیں ہوتی ہیں جس سے پتہ لگے کہ خون کی کمی ہو گئی ہے؟
دیکھیں، اس میں ویری کرتا ہے نا.
صحیح.
اگر آپ اوور آل اگر ہم دیکھتے ہیں، سچویشن دیکھتے ہیں، تو ہمیں تمام کے تمام لوگ تقریباً نارمل ہی نظر آتے ہیں.
صحیح.
جو ایک عام آدمی ہے، اس میں بظاہر ایسا نہیں لگتا کہ اس میں کوئی خون کی کمی ہے.
صحیح.
لیکن جب ہم اس کے انویسٹیگیشن کرواتے ہیں، کچھ ٹیسٹ وغیرہ کروا کے چیک کرتے ہیں، تو ہمیں اندازہ ہوتا ہے کہ اس میں کچھ خون کی کمی موجود ہے. لیکن لیکن اگر ہم کلینکلی اس کو ایگزامن کرتے ہیں، چیک کرتے ہیں.
وعلیکم السلام. ماشاء اللہ ڈاکٹر صاحب، کیا حال ہیں؟ ٹھیک ہیں
الحمدللہ. सॉरी माजरा चाहता हूँ,
खून की कमी है तो। अच्छा डॉक्टर साहब, इस पे जैसे कोई कोई टेस्ट वगैरह ऐसा होता है जो करवा लें तो उससे पता लग सके?
हाँ, बहुत सिंपल सा बुनियादी टेस्ट होता है, हेमोग्लोबिन टेस्ट, एचबीसी,
सीबीसी जिसको बोलते हैं।
मतलब अगर आप सीबीसी कंप्लीट ना भी जाएं, सिर्फ आप ये अपना मिकदार अगर चेक करना चाहते हैं तो वो सिंपल सा टेस्ट, बहुत सस्ता सा टेस्ट होता है, हेमोग्लोबिन का टेस्ट होता है, वो आप मिकदार उसकी चेक कर सकते हैं। और अगर आप टोटल अपना खून का मयार चेक करना है तो वो एक रिपोर्ट जो होती है
घर के अंदर, जैसे कोई चेक करना चाहेगा जैसे किसी बच्चे के अंदर या फीमेल के अंदर के खून की कमी हो गई, तो जैसे कौन ऐसे जैसे हाथों के अंदर आप लाली चेक कर सकते हैं या आंखों में, इसका क्या तरीका होगा?
देखिए, इसमें ये होता है कि जैसे उमूमी तौर पर जब ज्यादा खून नजर कमी हो जाती है तो एक जाहिरी तौर पर यह नजर आता है कि एक तो उसकी जो शक्ल है उसमें पेल नजर आना चाहिए था,
पीलाट नजर,
पीलाट थी, पीलाट तो मतलब एक आम फहम कह सकते हैं पीलाट में, लेकिन एक सफेदी सी नजर आती है चेहरे के ऊपर, उसकी रंगत आम रंगत से बिल्कुल थोड़ी डिफरेंट नजर आती है। अगर चलें वो भी हम उसको डिफ्रेंशिएट नहीं कर सकते तो उसमें जो उसकी जाहिरी कैफियत है, मतलब जिस्म में थकान होना और उसके बाद जो है उसका चिड़चिड़ापन और हाथ पैरों में तकलीफ होना और चक्कर का आना, ये सारी कैफियत जो है ना,
डॉक्टर साहब जो आप अभी जो अलामतें बता रहे हैं ये अलामतें तो ये खास जैसे फीमेल में, मेल्स में भी मिल रही होती हैं, तो क्या हम इनको बोल सकते हैं कि इनको खून की कमी है?
देखिए, मैंने वही अर्ज किया ना कि अब ये 100% तो नहीं होती है ना आपकी ये कैफियत। अगर मरीज आपके पास शिकायत लेके आता है कि मेरे साथ ये शिकायत है, तो सबसे पहले आप जो बेसिक चीज है उसकी तरफ ध्यान देंगे, यानी बुनियादी चीज जो हम सोचते हैं कि यार ये हमारी कंट्री में ज्यादा है, पहले इसकी तरफ देखो। तो आप सबसे पहले क्या करते हैं, आंखें चेक करते हैं। अब आंखें चेक करते हैं, आपने देखा होगा किसी भी डॉक्टर के पास जाते हैं सबसे पहले वो आंखों को, आईलिड को ऐसे करके देखेगा।
सही,
ऐसे जब करके देखेंगे तो अगर ये जो आपकी निचली आईलिड है इसको अगर आप ऐसे करते हैं तो ये निचला हिस्सा आपको पूरा पिंकिश नजर आता है, यानी कि आपको रेडिश गुलाबी टाइप का जो है वो नजर आता है।
तो ये नॉर्मल है,
ये नॉर्मल नजर आएगा आपको। अगर इसी में आपको सफेदी नजर आती है, सफेद नजर आता है, तो ये आपको इसका मतलब इसमें खून की कमी है। अब ये तजुर्बे से जो है ना आइडिया होता है आदमी को कि वाकई इसमें खून की कमी है या नहीं है।
घर बैठे लोग डिसाइड नहीं कर सकते
जब तक बहुत ज्यादा उसमें सफेदी ना नजर आए। एक तो ना बिल्कुल एक देखा बहुत ज्यादा
अंदर कैसा वैसे सफेद होता है डॉक्टर साहब, लेकिन नीचे की तरफ जाएंगे तो वो थोड़े से वो
गुलाबीपन आएगा उसमें। तो ये है कि अगर बहुत ज्यादा उसमें खून की कमी होती है तो आप जाहिरी तौर पे घर पे आराम से इसको चेक कर सकते हैं कि इसमें वाकई खून की कमी है। लेकिन अगर उसमें थोड़ी खून की कमी होगी तो वो डॉक्टर ही चेक करके एक आइडिया लगा सकता है कि इसमें खून की कमी है। एक तो ये तरीका, दूसरा ओवरऑल जो उसकी जिल्द है उससे अंदाजा लगा सकता है कि उसकी जो नॉर्मल जिल्द है उसमें भी एक सफेदीपन नजर आएगा आपको, वो होगा। दूसरा जो हथेलियां हैं, हथेलियों को जब आप देखेंगे तो वो भी एक अपनी हथेली से अगर हम उसको जो है तकाबुल करते हैं तो हमें उसमें सफेदी नजर आती है। अपनी हथेली आपको पिंकिश नजर आएगी, यानी गुलाबी नजर आएगी, और उसकी जो मरीज है उसकी हथेली में आपको सफेदी पना नजर आएगा। ये एक जनरल चीज है जिससे हम आप चेक कर सकते हैं। लेकिन अगर ये चीजें नहीं नजर आती और मरीज फिर भी ये शिकायत करता है कि मेरे को ये प्रॉब्लम है, तो आप बेसिक जो टेस्ट हैं वो हम करवा लेते हैं, स्पेशली बच्चों के अंदर और खवातीन के अंदर, क्योंकि ये हमारे बड़ी कॉमन है इन दोनों कैटेगरी के अंदर की ये बीमारी इन दोनों को होती है। तो इस वजह से वो बेसिक टेस्ट करवा के हम वो चेक कर लेते हैं और फिर जो उसके हिसाब से जो खून की कमी होती है उसी हिसाब से उसकी।
डॉक्टर साहब, ये जो अमूमन खास कंप्लेन है आपके क्लिनिक में भी होती है जो फीमेल्स के अंदर मिलती है कि जल्दी थक जाना, मिजाज में चिड़चिड़ापन, या काम कर रहे हो तो काम करते वक्त सांस का फूल जाना, ये एक बिलखसूस फीमेल्स के अंदर ये मिल रही होती है।
जी जी,
ये खून की कमी रूल आउट के पी किस तरह से करवाएंगे?
देखिए, खून की कमी वही है ना, आपने क्लिनिकली तो इसी तरह रूल आउट कराएंगे। अगर जाहरी तौर पे मरीज आपके पास आता है तो वो उसने ये कंप्लेन करती तो आपने उसका एग्जामिन किया, चेकअप किया, चेकअप करने के बाद आपने एक नतीजे पे पहुंच गए इसमें जाहरी खून की कमी है। लेकिन उसके बावजूद भी अगर आपको डाउट होता है तो आप बेसिक टेस्ट की तरफ चले जाते हैं, उससे आपको कंफर्म हो जाता है कि इसमें खून की कमी है। अच्छा, खून की कमी में जो है ना वो मुख्तलिफ किस्म की खून की वजूहत होती हैं कमी होने की। इसमें वजूहत के ऊपर अगर हम जाते हैं कि किन किन वजूहत की वजह से खून कम होता है, तो मुख्तलिफ वजूहत से खून कम होता है। जिसकी वजह से प्रॉब्लम होती है, कुछ बीमारियां होती हैं,
कुछ मौरूसी भी होती हैं,
बिल्कुल
कुछ गिजा की वजह से होती है,
गिजा की वजह से भी होती है, बीमारियों की वजह से भी होती है, अद्वियात की वजह से भी होती है, तो ये सारी। और फिर कुछ ऐसे इंटरन अंदरूनी तौर पर कुछ ऐसी कैफियत होती हैं जिसकी वजह से भी खून की कमी होती है, जो बहुत कॉमन है हमारे यहाँ, स्पेशली मेल्स के अंदर,
अल्सर के अंदर भी कॉमन
जी बिल्कुल, क्योंकि वो अंदरूनी तौर पे जो है ना खून जाया हो रहा होता है, तो वो नजर नहीं आ रहा होता ना, जाहिर नहीं नजर आ रहा उसको। तो आपने देखा होगा कि एक टेस्ट करवाते हैं स्टूल फॉर ऑकल ब्लड, जाहरी तौर पर नहीं नजर आती वो चीज, लेकिन वो जब आप चेक करवाते हैं, वो टेस्ट करवाते हैं, तो आप उसमें आपको जो है ना जरात उसके जो है ना शो हो जाते हैं कि इसमें खून जाया हो रहा है इसका, तो उससे भी आपको एक आइडिया हो जाता है कि इसको इंटरनली अंदरूनी तौर पे जो है ना खून उसका।
ये अमूमन पेट का अल्सर होता है, वो ब्लीड कर चुका होता
है, ये वैसे होता है, आंतों की वजह से होता है। मतलब बात वही आती है कि आपकी गिजा के ऊपर, कि आपने गिजा जिस किस्म की आपने यूज की है, एक तो आपने वो गिजा नहीं ली जो आपको खून बना सकती है, उसके अलग अगर आप देखते हैं तो आपने वो गिजा ले ली जो आपको नुकसान दे सकती है, तो आपके पेट में वो अल्सर भी डेवलप हो जाता है, आंतों के अंदर सोजिश भी हो जाती है, आंतों में भी अल्सर डेवलप हो जाते हैं, जिसकी वजह से वो हल्का हल्का हम अगर मेडिकल टर्मिनोलॉजी में अगर देखते हैं तो ऊजिंग जिसको कहते हैं, यानी वो हल्का हल्का कतरे कतरे बिल्कुल उभर के सामने आ जाना, वो होता रहता है, तो जाहिर तौर पे उसका नजर नहीं आता वो एकदम ही। फिर वो जब मरीज एकदम गिरता है, डाउन होता है, उसकी कैफियत गिरती है, तो फिर उसका अंदाजा होता है कि यार मेरे में खून की कमी।
हल्की फुल्की जो कमजोरी होती है डॉक्टर साहब
जी,
बाज़ औक़ात ये नोटिस में नहीं ली जाती, तो क्या आपकी ये सारी गुफ्तगू का हम ये नतीजा निकाल सकते हैं कि अगर आप अपने अंदर एक नॉर्मल से हटकर वीकनेस फील कर रहे हैं, थकन फील कर रहे हैं, जो नॉर्मल आप नहीं करते थे अमूमी तौर पर, तो इसको इजी लेने के बजाय आप फौरन किसी टेस्ट की तरफ या डायग्नोस की तरफ जाएं, टेस्ट चेक कराने की तरफ जाएं कि मैं क्यों हूं ऐसा, यानी पहले एक दो दिन जैसे कि अपने आप को गिजाई तौर पर या रेस्ट के तौर पर अपने आप को थोड़ा टेस्ट केस ले ली जाए, और अगर इसके बाद भी आपको लगता है कि मैं रिकवर नहीं हो पा रहा हूं, तो फिर आपको लगता है कि फौरन फिर इसको इजी लेने के बजाय या एक ऐसे ही नॉर्मल लेने के बजाय, क्योंकि आदमी बिजी बहुत है, एक तादाद है, देखिए हर कोई बिजी नहीं है, मैं ये नहीं कहता, एक तादाद है जो बिजी है, 7, 7:30, 8 बजे घर से निकलना है, फिर वो बसों में और वेगनों में, क्योंकि बसों वेगनों की एक बड़ी तादाद है, मोटरसाइकिल में और घूमने वालों की एक बड़ी तादाद है
जी,
थके आ रहे 8-9 बजे घर आए, तो उसको बाद फील नहीं करते, चक्कर रहे होते हैं, तो चूंकि थोड़ा सा मेडिकल महंगा होता है, जो इसको हम कई दफा डिस्कस कर चुके हैं, तो वो अवॉइड करते हैं ड्यू टू लॉट ऑफ एक्सपेंसेस की वजह से, कि बर्डन आएगा एक्सपेंसेस का, तो इन तमाम तर चीजों को देख करके हम अपने इस्लामी भाइयों को ये मशवरा दें कि आपकी जो सिचुएशन है वो अपनी जगह पर, लेकिन इसको ईजी लेंगे तो ये कल बड़ी बढ़कर एक बड़ी बीमारी पैदा करके आपको मजीद ना काम के लायक छोड़ेगी,
बिल्कुल
ना सफर के लायक छोड़ेगी, ना जॉब के लायक छोड़ेगी, और अभी जो काम 200, 500, 1000, 1200, 1500 में हो जाएगा, फिर वो काम सैकड़ों में नहीं होगा, वो काम फिर हजारों में होगा, और हजारों में अगर कवर नहीं हो तो फिर वो काम लाखों में होगा। तो आई थिंक अगर इसको थोड़ा सा मैं अर्ज करूंगा कि अगर मेरे मदनी चैनल के तमाम नाजरीन, इवन कि आपके बच्चों के इश्यूज हैं या आपके अपने इश्यूज हैं, बीमारी को इतना कभी भी लाइटली हल्का फुल्का नहीं लेना चाहिए, तो पहले थोड़ा सा जो इसका एक खाने पीने के हवाले से और एक फिजिकली और एक घरेलू ट्रीटमेंट के हवाले से हल्का फुल्का सा जो होता है वो आपने कर लिया, लेकिन आप एक दो दिन में अगर आपकी रिकवरी नहीं हो रही है, तो मेरा ख्याल है कि इसको ईजी लेने के बजाय फ़ौरन अपने जो भी मुतालिका डॉक्टर हैं इनसे रब्ता करें, ताकि प्रॉपर रूहानी इलाज भी कराएं आप। मैं इसका इनकार नहीं करता हूँ, रूहानी इलाज में बड़ी बरकतें हैं, लेकिन अमीर अहले सुन्नत की भी मैंने सोच ये देखी है कि आपके पास जब कोई मर्ज लेकर आता है, कोई परेशानी लेकर आता है, जिसमें जिसका ताल्लुक स्पेशली कोई मर्ज से होता है, तो उसके अंदर बहुत सारे वसवसे और ख्यालात वो लेकर आया होता है कि मुझे साथ ये हो गया या मेरे साथ ये हो गया, तो आप उसे रूहानी इलाज की तरफ जरूर उसकी तवज्जो दिलाते हैं कि आप तावीज़ात ले लीजिए, औरत वज़ाइफ का ये ले लीजिए, सर लीजिए, मगर साथ साथ अमीर सुन्नत मेडिकली तौर पर यानी दवाई के लिए उसको जरूर मशवरा देते हैं कि आप डॉक्टर से रब्ता करें कि कहीं ऐसा ना हो कि कोई बीमारी छुपी हुई हो जिसकी वजह से आपको प्रॉब्लम हो रहा हो। तो ये कुछ जहन में मशवरे आए थे तो मैंने आप सबके सामने बढ़ा दिए हैं। اللہ تعالیٰ ہمیں ثواب سے محروم نہ کرے. بھائی عبد الخلیل بھائی آ جائے, کوئی پرابلم نہیں.
اچھا اس میں آپ,
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی آپ کچھ
ابھی جیسے آپ نے اتنا تفصیل گائیڈ کیا اسلامی بھائیوں کو کہ اس کو نیگلیکٹ نہ کریں, ضروری نہیں ہے خون کی کمی کی وجہ, کوئی اور وجہ بھی
جی آتی,
اور وہ جو وجہ ہے اس میں بڑا مسئلہ بھی جا سکتا ہے. اگر ہم اس میں دیکھتے ہیں خدا نخواستہ, جیسے اب اس میں تھکاوٹ ہونا ہے ٹھیک ہے نا, اب تھکاوٹ ہونے کو اگر ہم دیکھتے ہیں, تھکاوٹ ہونا اگر خون کی کمی کی وجہ سے نہیں, تو دو تین ایسی بڑی بیماریاں ہوتی ہیں,
بلڈ پریشر کم ہوتا ہے, کیلشیم کی کمی.
اس کے علاوہ اگر ہم جاتے ہیں تو پھر آپ کے ہیپیٹائٹس بی سی کی طرف
عقل مندی کی علامت ہے. ڈاکٹر سلمان آپ کو بھی تجربہ, ڈاکٹر سلمان آپ کو ہوگا, امیر سنت کبھی کسی چیز کو لائٹ نہیں لیتے, آپ نے دیکھا ہوگا, لائٹ نہیں لیتے, فوراً امیر سنت جو ہے نا ڈائگنوس کی طرف جاتے ہیں ہے کیا. اچھا بسا اوقات یہ بھی ہوا ہے, ڈاکٹر سلمان اور ڈاکٹر کامران کو اس کا شاید اندازہ ہوگا کہ امیر سنت کی میں نے یہ سوچ دیکھی ہے کہ کسی کی بیماری پکڑی نہیں جا رہی, یعنی کہ پتہ نہیں چل رہا کہ ڈیزیز کیا ہے, تو ڈاکٹر کہہ رہے یار پتہ نہیں, کوئی لگتا ہے کچھ ہے ہی نہیں. اچھا ہے ہی نہیں یہ کہا ڈاکٹر نے, لیکن وہ مریض فیل کر رہا ہے کہ مجھے کچھ ہے, کیا ہے, ڈاکٹر کہہ رہا کچھ بھی نہیں ہے, کچھ ہے. تو یہ امیر سنت اس معاملے میں بڑی تشویش میں آتے ہیں کہ ڈاکٹر کو نظر نہیں آ رہی, ڈاکٹر کو پتا نہیں چل رہا اور ہے ضرور, تو یہ زیادہ تشویشناک بات ہے کہ پتا کیوں نہیں چل رہا کہ ہے کیا, کیونکہ اگر ہم اس کو اگنور کر لیں گے یار ڈاکٹر نے تو منع کر کچھ بھی نہیں ہے, تو آخر کیا بات ہے بھائی پیٹ میں درد ہو رہا ہے, کیا بات ہے کہ آپ کے کندھے میں درد ہو رہا ہے, کیا بات ہے کہ آپ کے سر میں درد ہو رہا ہے, کیا بات ہے کہ آپ کی آنکھوں میں درد ہو رہا ہے, وجہ کیا ہے, آپ کے معدے میں پرابلم ہو رہا ہے, کچھ اور ایشوز ہو رہے ہیں, تو کوئی تو وجہ ہوگی نا جس کی وجہ سے یہ ہو رہا ہے. اب ڈاکٹر اس کو نہیں پکڑ پا رہے تو یہ زیادہ تشویش والی بات ہوتی ہے کہ پکڑ کیوں نہیں پا رہے ہیں, ایسی کون سی چیز چھپی ہوئی ہے, اور پھر کبھی کبھی چھپی چیز جب کھل کر سامنے آتی ہے نا تو پھر وہ فائنل راؤنڈ بھی کھیل کے چلی جاتی ہے. لہذا اس کو اگنور کرنے کے بجائے, نظر انداز کرنے کے بجائے علاج اور اس طرح کی چیزوں پر دیں, اور یہ نیت کریں کہ میں اللہ کی عبادت پر قوت پانے کے لیے اپنی صحت کا خیال رکھوں گا, تو انشاءاللہ صحت مند رہنے کے جو جائز طریقے کار آپ استعمال کریں گے انشاءاللہ اس کا بھی آپ کو ثواب ملے گا. کالس چلا دیں.
مبشر رضا سیالکوٹ سے. جی میرا یہ مسئلہ ہے کہ مجھے پٹھوں کی کمزوری ہے, اور کچھ دن پہلے مجھے جو ہے نا یہ منہ میرا خشک ہو گیا تھا بہت زیادہ, تو ٹانگوں میں اور ہاتھوں میں جو ہے نا وہ تقریباً ایسے جیسے جان نہیں رہتی, تو اس کا مدنی علاج آپ بتا سکتے ہیں؟
کال چلائیے.
ہم پورنیہ سے بول رہے ہیں, نئی متاری ان کا بیٹا ہے جی, جو میرا بیٹا ہے اس کے کان میں نا درد ہے جو کہ آرام نہیں آ رہا, میں تکلیف ہوا ہے, اور کہتے ہیں کہ کان میں سوراخ ہے اور پیپ اس میں رہتی ہے, تو اب اس کو درد بہت ہوتا ہے, پیپ ویسے رکی ہے اب تو, لیکن گزرتے ہیں مہینہ گزر جاتا ہے تو پھر پیپ آ جاتی ہے, تو اس کے لیے کوئی علاج کا ذریعہ فرما دیں.
کال چلائی.
میں خیال کو سوال کر ابھی رحمان, الرجی کا مسئلہ ہے اور جسم پہ خشکی کے نشان بن جاتے ہیں, اور جب دھوپ میں کھڑا ہوں تو سوئیاں جبنی شروع ہو جائیں گی, یہ تقریباً 2 سال سے مسئلہ ہے.
جی کال چلائیے.
میں ساجد جلم سے بات کر رہا ہوں, مجھے پرابلم یہ ہے کہ پتے میں پتھری ہے, پتھری کا علاج بتائیں, پتا سوجا ہوا ہے اور کھانا صحیح طریقے سے ہضم نہیں ہو رہا, وہ دودھ پڑا ہوا ہے, برائے مہربانی دودھ کا اور پتے کی پتھری کا علاج بتائیں.
جی کال چلائیے.
جی میں سجاد علی بات کر رہا ہوں فیصل آباد سے, تو ہمیں جو ہے نا یہ میدے کے جو ہے نا کوئی نسخہ وغیرہ وہ بتا دیں.
کال چلائیں.
محمد عمران میں قصور سے بات کر رہا ہوں, ہمارا مسئلہ یہ ہے ہمارے پیر میں خارش ہوتی ہے کھبے پاؤں میں, کوئی آتے ہیں مصیبت آتی ہے, یا تو کوئی چوری ہوتی ہے یا کوئی کسی سے جھگڑا ہوتا ہے.
کال چلائیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام محمد عظیم اتاری ہے. سلسلہ مدنی کلینک میں میری عرض تھی کہ مجھے ڈاکٹر صاحب شولڈر سے ہوتے ہوئے گردن میں اور سر کے اندرونی حصے میں, یعنی بیک سائڈ کا جو ہوتا ہے گردن کے اوپر والا حصہ اور شولڈر میں, یہ پورا گردن میں یہ سارا جو ہے بہت شدت سے درد ہو رہا ہے, اور سر کے اندر بھی اتنا درد ہو رہا کہ رات میں سونا مجھے مشکل ہو جا رہا ہے, تو نیند نہیں آ رہی پر درد کی شدت کی وجہ سے. براہ کرم ڈاکٹر صاحب مجھے اس کا علاج بتا دیں اور میرے لیے کیا ترکیب رہے گی, اس کے لیے مدنی پھول کو ارشاد فرما دیجیے.
کال چلائیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
رمضان تاریخ شریف اور اس عمر سے میرے بیٹے کی عمر تقریباً ایک ماہ ہے, وہ کمزور بھی بہت ہے اور دوسرا اس کی پوٹیاں نہیں بند ہو رہی, دوائی وغیرہ بھی استعمال کر رہے ہیں ڈاکٹر کے مشورے سے, لیکن جیسے ہی ماں کا وہ دودھ پیتا ہے یا دوسرا دودھ پیتا ہے تو اس فوراً وہ پوٹی کر لیتے ہیں. اس معاملے میں فرما کے کوئی علاج عطا فرما دیں, جزاک اللہ خیرا.
آمین و ایاکم. اللہ تبارک و تعالیٰ تمام مریضوں پر میری رحمت کی نظر فرمائے, اور جنہوں نے اپنے مریضوں کے نمائندے بن کر آپ نے کالیں کی ہیں, اللہ تعالیٰ آپ کے ان مریضوں پر بھی رحمت کی نظر فرمائے اور ہم سب کو دنیا اور آخرت کی عافیت و سلامتی و بھلائی عطا فرمائے. آئیے ڈاکٹر صاحب سے ون بائی ون کر کے جوابات حاصل کرتے ہیں. جی ڈاکٹر صاحب,
اس میں پہلے اسلامی بھائی نے جو سوال پوچھا تھا انہوں نے پٹھوں کی کمزوری کے حوالے سے بات کی تھی. اب اوور آل پٹھوں کی کمزوری بہت ساری وجوہات ہو سکتی ہیں, میگنیشیم ایک جز ہوتا ہے, وہ معدنی شے ہوتی ہے, اس کی وجہ سے بھی کمی ہو سکتی ہے.
ان کے ینگ پیشنٹ وغیرہ بالخصوص کیلشیم اور وٹامن ڈی
دیکھ لیں. یہ آپ تھوڑا سا جو گیس کرتے ہیں بڑی کیلکولیٹڈ چیز سامنے آ رہی ہے کہ کالس لی تو آپ, آئی تھنک کہ آپ کالس کرنے والے کی, کیونکہ وہ فزیکلی تو ہمارے سامنے ہے نہیں, شاید اس کا ساؤنڈ آواز سن کر
آواز سے تھوڑا آئیڈیا
ہوگا کہ آپ اس کی تھوڑی سی ایج, تب ایج کا بھی عمر کا بھی بیماری سے ڈیزیز سے بہت تعلق ہے.
کوئی اولڈ ایج پیشنٹ بولے نا پٹھوں میں درد ہے تو پھر ہم آرتھرائٹس پہ جاتے ہیں,
ٹھیک
ہے. ینگ ایج پیشنٹ بولے تو پھر مسل ویکنیس یعنی کیلشیم وغیرہ کی کمزوری.
تو اس میں جیسے ڈاکٹر سلمان نے فرمایا کہ اس میں وٹامن ڈی اور کیلشیم کی کمی کے بھی چانسز ہو سکتے ہیں, تو اس میں ان کا ضروری ہے کہ ان کے پراپر طریقے سے اپنا چیک اپ کروا لیں. اگر کسی بیسک جو ٹیسٹ ہے صرف وہی کروا کے اپنے جنرل فزیشین جو بھی ان کے فیملی فزیشین ہیں فیملی ڈاکٹر ہیں ان سے مشورہ کر لیں, اگر وہ چیز نارمل آتی ہے اور اس کے باوجود بھی کچھ ادویات وغیرہ استعمال کرنے کے بعد بھی یہ کیفیت رہتی تو بہتر ہے کسی اسپیشلسٹ یعنی جو اسپیشلسٹ جنرل فزیشین ان کو چیک کروا لیں تو ایک پکچر سامنے آ جائے گی کیا وجہ. ویسے میرے کو امید ہے کہ ینگ پیشنٹ ہے تو یہ ویسے ہی انشاءاللہ شاء اللہ کور کر جائیں, ڈائٹ سے ہی کور کر جائیں گے. ڈائٹ کے اندر یہ جو ہے نا کوشش کریں کہ فروٹ کا استعمال زیادہ کریں, اسپیشلی جو ہے لال گاجریں جو ہیں آج کل کا سیزن ہے, گاجر وغیرہ کا استعمال کریں, اس کے اندر جو ہے نا آپ کو تقریباً تمام ہی چیزیں مل جاتی ہیں.
بھی چیک کر لیں پانی کتنا پی رہے ہیں,
پانی بھی دیکھیں اور اپنا وے آف ورکنگ بھی دیکھیں کیا ہے کیا نہیں, اگر بہت زیادہ بیٹھ کے کام کرتے ہیں یا بہت زیادہ ہی وہ ایک تو ہوتا ہے نا کہ آرام پسند بھی لوگ ہوتے ہیں ان کے بھی جسم میں یہ کیفیت پیدا ہو جاتی ہے تو اس کو بھی سامنے رکھیں.
ڈاکٹر بھی تو بیٹھ کر کام کرتا ہے, میں سمجھتا ہوں کہ شاید موسٹلی جو ڈاکٹر ہیں زیادہ تر ان کا کام تو بیٹھنا ہوتا ہے,
وارڈ میں ہوتے ہیں کھڑے بھی ہوتے ہیں چلنا بھی ہوتا ہے,
مگر زیادہ تر ڈاکٹر جو ہوتے ہیں جیسے
جو کلینک میں بیٹھے
بیٹھے ہیں اور جو اپنی او پی ڈی وغیرہ جو چلاتے ہیں.
بالکل صحیح فرما رہے ہیں آپ, لیکن اس میں مسئلہ یہ ہے کہ ایک گھنٹہ بیٹھتے ہیں کوئی بھی کنسلٹنٹ ہے وہ اپنی جگہ پہ آدھا گھنٹہ ایک گھنٹہ یا میکسیمم ڈیڑھ دو گھنٹے بیٹھتے ہیں, اس کے بعد وہ موو ہو رہے ہوتے ہیں وہ کہیں جا رہے ہوتے ہیں. اب وہ ایک ڈیڑھ گھنٹے کے اندر بھی کیا ہوتا ہے کہ وہ پیشنٹ دیکھیں گے, اس کے بعد وہ ہاسپٹل میں وارڈ میں جائیں گے اپنا پیشنٹ دیکھیں گے, وہ موومنٹ ان کی رہتی ہے کسی نہ کسی طریقے سے. اور دوسرا جو سوال انہوں نے اسلامی بھائی
کا یہ جو سوال ہے نا, دوسرا کان کے اندر ان کے درد ہے اور پس بھی آئے چلے جا رہا ہے اور ڈاکٹر صاحب ان کو بول رہے ہیں کہ ان کے پردے میں سوراخ ہے, تو یہ ایک عام کمپلین ہے اس پہ توجہ دلا دیں.
دیکھیں یہ بہت کامن سی چیز ہے اور یہ عمومی طور پہ ہوتی ہیں اور اس بہتر یہی ہے کہ آپ اس کو ای این ٹی جو سرجن ہے ان سے مشورہ کر لیں, اور اگر انیشل اسٹیج پہ اس کا پراپر علاج کرا لیا جائے گا تو یہ کیوریبل چیز ہی ٹھیک ہو جاتی ہے.
اگر ڈاکٹر کان میں چھید ہوتا ہے, ٹیمپینوپلاسٹی پروسیجر ہوتا ہے, اس پروسیجر کے تھرو یہ ڈرم جو ہوتا ہے وہ ریپیئر ہو جاتا ہے.
ریپیئر ہو جاتا
ہے, اتنا کوئی مہنگا بھی نہیں ہے.
ظاہری طور پہ دیکھا جائے تو اتنا مہنگا نہیں ہے, لیکن اگر آپ ہائی فائی ہاسپٹل میں جائیں گے تو ڈیفینیٹلی اس کے چارجز بہت زیادہ ہو جائیں گے.
ہاسپٹل کے چارجز بھی زیادہ,
ہاسپٹل کے چارجز زیادہ ہو جائیں گے, لیکن ایک نارمل سا یہ ایک پروسیجر ہوتا ہے, اور یہ بہت کامن سی کمپلین ہے. اسے پیشنٹس بہت آتے ہیں جن کے, اور بلکہ وہ اسی میں ہوتے ہیں زیادہ تر کے جنرل پریکٹیشنر کے پاس چلتے رہتے ہیں, وہ کچھ دوائیاں دیتے ہیں, وہ ہفتہ دس دن استعمال کرتے ہیں, پھر وہ چیز دب جاتی ہے, پھر مہینے دو مہینے کے بعد پھر وہ دوبارہ ریگریس کرتی ہے, دوبارہ ہو جاتی ہے. میرے پاس خود ایسے پیشنٹس آتے ہیں, وہ کہتے ہیں کہ ڈاکٹر صاحب 3 سال ہو گئے میرے ساتھ یہ پرابلم, میں دوا لیتا ہوں ٹھیک ہو جاتا ہوں. اسٹریٹ فارورڈ ان کو ریفر کر دیں.
ایسے مریض کا اس کا ٹیسٹ ہوتا ہے آڈیومیٹری, وہ کرائے نا, تو جس کان سے پاس آ رہا ہوتا ہے نا یہ پانی, اس کان کی سنائی کم ہوتی ہے.
بالکل صحیح فرمایا,
اولڈ ایج میں جا کے وہ کان نہیں سن رہا ہوتا,
پرابلم تو ہوگی, لازمی سی بات ہے. تو اس لیے میں کہہ رہا ہوں کہ اگر ارلی اسٹیج پہ آپ اس کا ٹریٹمنٹ کروا لیتے ہیں, اور یہ علاج ہونے والی بیماری ہے, اس میں کافی حد تک کور ہو جاتا ہے, تو ایسی کوئی پریشانی کی بات نہیں ہے. بس ایک گائیڈ لائن ان کو صحیح مل جائے, صحیح طریقے سے ای این ٹی اسپیشلسٹ کے پاس چلے جائیں, تو ان شاء اللہ عزوجل ان کا مسئلہ حل ہو جائے گا.
یہ بتا رہے تھے خشکی رہتی ہے اسکن میں, اور جب یہ دھوپ میں آتے ہیں تو ان کو چبھن سی ہوتی ہے.
دیکھیں اس میں
نشان ہو جاتے ہیں, نہیں وہ چبھن ہوتی ہے.
اچھا اچھا,
مریض کمپلین کرتے ہیں ایسی, تو اس لیے وہ سردی میں دھوپ میں نہیں نکلتے.
اب یہ سردی کی دھوپ کی بات کر رہے ہیں, گرمی سردی کی دھوپ کی بات کر رہے ہیں تو پھر تو کوئی پریشانی کی بات نہیں ہے, کیونکہ سردی کی دھوپ کے اندر کوئی اتنا مسئلہ نہیں ہوتا, وہ نارملی خشکی ہوتی ہے, کیونکہ ہیومیڈیٹی سردیوں میں کم ہو جاتی ہے, ہوا میں نمی جو ہے وہ کافی کم ہو جاتی ہے, تو جس کی وجہ سے یہ پرابلم ہوتی ہے. آسان حال ہے, ہم نے پہلے بھی عرض کیا تھا کہ جب بھی, ایک تو بہت زیادہ گرم پانی سے نہیں نہائیں سردی کے اندر, ایک تو بہت زیادہ گرم پانی سے نہاتا ہے آدمی, وہ نہانا ہے. ایک نارمل پانی جو ہوتا ہے اس کو یوز کریں, زیادہ ٹھنڈا بھی نہیں ہو, زیادہ گرم بھی نہ ہو. دوسرا, اس پانی کے اندر تھوڑا سا آئل وغیرہ ملا لیں, 2-3 قطرے 4 قطرے آئل ملا لیں. اس کے بعد جو ہے نہانے کے بعد اپنی باڈی پہ کوئی لوشن وغیرہ یوز کر سکتے ہیں, سمپل سا. اور ہم نے خلیل بھائی نے لوشن کا فارمولا لوشن بھی بتایا تھا کہ کون سا لوشن یوز کرنا, بہت آسان سا لوشن تھا اور بڑا ایزیلی استعمال کیا جا سکتا ہے اس
کو. تیار دے دینا
تو انہوں نے تیار بھی کرا
دیا, باقی کو بولے کہ گھر پہ یہ دیتے, گھر بیٹھ کر دوائی بناؤ.
یہ تو بہت مشکل کا, بہت آسان سا ہے, کوئی اس میں مشکل بھی نہیں ہے.
وہ میڈیکل اسٹور میڈیکل والا بول دے نا کہ یہ 10 قسم کے کیمیکل لگے ہوئے ہیں, یہ لے جائیے اور اس کو مکس کر کے ایک چھوٹی سی گولی بنا لیجیے, پھر دیکھو کون میڈیکل سے دوائی لیتا ہے. آپ حکیموں کو تھوڑا بہت سمجھا رہا ہوں میں آپ کو, شاید ہو سکتا ہے کہ میری کوئی یہ بات ایسی ہو جس سے آپ لوگوں کو فائدہ ہو.
حکمت میں بھی ایسا ہے کہ
اب مگر یہ سپوز یہ تو وہ نا, ابھی ہم جو یہاں دے رہے ہیں نا, خیر کوئی مطلب آئے گا دوا خانے جیسے کلینک میں جائیں گے تو کمپاؤنڈ بنا کر دے دیتا ہے دوائی, دیتا ہے تیار. تو آپ کے یہ جو حکیم صاحب کے جو بھی مطلب ہوتے ہیں, اس میں اگر کوئی جائے تو یہ سب کوئی 10 چیزیں تو نہیں اٹھا کر دیتے کہ لے لیجیے اور گھر جا کے بنا لیجیے, تو وہ بنی بنائی چیز دیتے ہیں. اور اس میں بہت سارا جو ان کا فارمولا ہے اس کے میں پکانے کا اس کا بہت تعلق ہے, وہ بناتے ہیں پکاتے ہیں مکس کر کے یہ سب کر کرا کر پھر اس کے اندر جو بھی ان کی دوائی وغیرہ اجزاء وغیرہ ہوتے ہیں.
ایسا ہی ہے کہ ایک تو یہ ہوتا ہے کہ پیکنگ آئٹم بھی ہر طرح کے موجود ہوتے ہیں,
اب وہ چیزیں تیار ہوتی ہیں آپ لوگوں کے پاس. تو یوں مطلب کہ ایسا ہوتا ہے کہ یہاں ہم آپ کو الگ الگ کر کے بتا رہے ہوتے ہیں تاکہ آپ چاہیں تو اس کو گھر میں استعمال کر لیں.
ایک وجہ یہ بھی ہوتی ہے کہ آج کل جیسے ایک خیال کا بھی دور ہو رہا ہے, اگر خود بنا لیں گے تو جو چیز خود بنائی ہوئی
ہوگی
تو اس کی بات
کچھ ہوگا. جیسے آج کل دودھ کا مسئلہ آ رہا ہے, اب آدمی بولے کہ میں ہی بھینس رکھوں, میں اس کا دودھ نکالوں اور میں ہی پی جاؤں, اب تو مطلب کہ دودھ خریدنے میں بھی ڈر لگتا ہے کہ یار یہ پتہ نہیں دودھ کے اندر کیا ترکیب بنائی ہوئی ہوگی. سچ جھوٹ اللہ بہتر جانتا ہے, لیکن جو انفارمیشنس ہیں جو سوشل میڈیا پر اور ٹیکسٹ میسیجز کے ذریعے جو ہو رہی ہے, تو بس اب تو جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر. مطلب کردار میں بھی ملاوٹ ہے, اخلاق میں بھی ملاوٹ ہے, اشیاء میں ملاوٹ ہے. لیکن یہ جو کھانے پینے کی چیزوں میں جو ملاوٹ کر رہے ہیں, مجھے تو حیرت ہوتی ہے, یہ سوچتے نہیں ہوں گے کہ یار یہ چیزیں بچے استعمال کرتے ہیں, اور بچے بوڑھے جو بھی ہوں یہ سب استعمال کرتے ہیں. کھانے کی چیز ہے یہ, انسان کو مطلب کہ مفلوج کر سکتی ہے, مار سکتی ہے. مطلب کتنی عورتیں بیچاری جو ہیں وہ اس میں ضائع ہو سکتی ہیں, ان کی طبیعتیں ان کی بیماریاں, بلکہ اللہ نہ کرے وہ موت کی دہلیز تک پہنچ سکتی ہیں. और फिर इनके फिर इलाज पर जो खर्चे होंगे, तो थोड़े रुपये कमाने के लिए लाखों करोड़ों लोगों की सेहत और जान की के खतरात को ले लेना और इनको मतलब रिस्क फैक्टर में ले जाना, समझ नहीं आती कि इस तरह के लोग जो नाजायज और हराम तरीके से इस अंदाज पर कमाने की कोशिश कर रहे हैं, वो अल्लाह तबारक व ताला के हुजूर क्या जवाब देंगे? ये लाखों करोड़ों लोगों के साथ जो इन्होंने ज्यादती की है, इसका क्या जवाब देंगे? सोचने की बात है। फिर एक कदम आगे बढ़कर ये कहूं कि जो इदारे इन इन नाजायज और हराम तरीके से अशिया बनाने वाले और बेचने वाले और इसे कमाने वालों की सरपरस्ती करते हैं और नाजायज तरीके से और रिश्वतें लेकर इनकी जो सरपरस्ती करते हैं, उनको खुदा से डरना चाहिए। और वो सुना होगा आपने कि जब आती है तो फिर बड़ी जबरदस्त आती है, कि ऐसा ही ना हो कि कोई ऐसे अल्लाह ना करे इसी तरह की कोई सेहत को नुकसान पहुंचाने वाली चीजें आपके अपने किसी खानदान या घर के फर्द उसका शिकार हो जाए, फिर आप सर पर हाथ तक कर बैठे रहें। तो जितना हराम से रुपया कमाया होगा ना इनकी सरपरस्ती करते हुए, वो सारा चला जाएगा, फिर भी शायद पता नहीं आप बचा पाएंगे कि नहीं बचा पाएंगे। वो एक शख्स था जो दूध में पानी मिलाता था, तो बेटी इसको कहती थी कि अब्बा मत करो मत करो मत करो, बाप मानता नहीं था, बेटी दाना थी वो समझाती थी। तो वो दूध में पानी मिलाता था, एक दिन सैलाब आया और ये जितनी भी इसकी जो गाय भैंसे थी ना सारी बहा कर ले गया। तो बेटी अक्लमंद थी, कहा अब्बा जान ये वही पानी था जो आप दूध में मिलाया करके नाजायज तरीके पर बेचा करते थे, आज वो पानी आया सैलाब की सूरत में और आपकी सारी ये कमाई को और आपके सारे इन्वेस्टमेंट को बहाकर ले गया। एक झटका आता है मीठे मीठे इस्लामी भाइयों, सब खत्म हो जाए, सारी मस्ती निकल जाएगी, सारी शरारतें निकल जाएंगी। और इधर मिसाल के तौर पर अगर आप अल्लाह ना करे इससे तौबा नहीं करते और आप आगे बढ़ भी जाते हैं, चले मर भी गए, हाथ में भी नहीं है किसी के, मरने के बाद आपको कौन बचाएगा? अल्लाह को तो, जबकि हम अल्लाह को नाराज कर चुके होंगे, उसके प्यारे हबीब हमसे रूठ गए होंगे, तो मुझे बताइए और बिगैर तौबा के मर गए होंगे। अल्लाह ताला ने अगर गिरफ्त फरमा ली तो कब्र में कौन बचाने आएगा? कयामत के रोज कौन बचाने आएगा? ये माल अगर सांप और बिच्छू बनकर हम पर मुसल्लत कर दिए गए फिर हमारा क्या बनेगा? अभी मान जाइए, जो भी नाजायज तरीके पर हराम तरीके पर कमाते हैं, जो नाजायज अंदाज पर जो मिलावटें करके नाजायज तरीके पर जो बेचते हैं, खुदारा बाज आ जाइए, खुदारा बाज आ जाइए। और कम से कम ये मतलब कम से कम क्या कहूंगा कि ये जो सेहत और तंदुरुस्ती और इंसानी जानों से खेलने वाले जो काम है, इससे तो मतलब डर लगता है यार, कब करें तो क्या करें। ये कैसा माशरा हमारा तबाही और बर्बादी की तरफ बढ़ा है, ये कैसी माल और दुनिया की मोहब्बत है कि जो आपको लोगों की जानों से खेलने से भी नहीं रोकती यार। आप कैसे अजीब किस्म के लोग हैं जो इस तरह का काम कर रहे होते हैं। अरे लोग सोने में मिलावट करते हैं, गलत करते हैं, जो नाजायज तरीके पर कर रहे होते हैं। लोग कपड़ा बनाते हैं उसमें मिलावट करते हैं नाजायज तरीके पर, वो भी गलत कर रहे होते हैं, मगर वो गलत है, उसका इनकार नहीं करता, उसको को मैं उसकी हौसला अफजाई नहीं कर रहा जो नाजायज काम कर रहे हैं, जो नाजायज मिलावटें करके जो कर रहे हैं। लेकिन आप अपनी मिलावट का और अपने इसका अंदाजा कीजिए कि आपका मिलावट का अंदाज है दूध में है कि अनाज में है या इस तरह की जिससे गले की चीजों में है जो लोग खा रहे हैं पी रहे हैं, घी में, तेल में, दूध में, चीनी में, आटे में, चावल में, गरम मसालों में, जो इस तरह की चीजें मिलावट करके जो लोगों को बेच रहे हैं सिर्फ अपने दो पैसे कमाने के लिए, आपको खुदा से डर नहीं लगता? आपको अल्लाह ताला का कहर से डर नहीं लगता? अल्लाह ताला के कहर से कि अगर उससे हमारी गिरफ्त फरमा ली हमारा क्या बनेगा? और जो इनकी सरपरस्ती कर रहे हैं रिश्वतें लेकर नाजायज तरीके पर, उनको मैं खुदा से डराता हूं, खुदा से डरो, अल्लाह की लाठी जिस दिन पड़ी ना उस दिन कोई पूछने वाला नहीं होगा आपको। अल्लाह हमें अपना हकीकी मायने में खौफ अता फरमाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
नहीं भाई ने एलर्जी के हवाले से एक उनके निशान भी पड़ जाते हैं, अगर ये सर्दियों में नहीं गर्मियों में भी इनको होती है और वो निशान लाल सुर्ख किस्म के होते हैं और एक दायरे की शक्ल में होते हैं, तो बेहतर है किसी स्किन स्पेशलिस्ट को दिखा के उसको प्रॉपर तरीके से ट्रीटमेंट कराया जाए। लेकिन अगर ये गर्मियों में नहीं होती है, सिर्फ सर्दियों में हल्की खुश्की चुभन वाली होती है धूप में निकलने से, तो फिर उसमें परेशान होने की जरूरत नहीं है, सिंपल कोई लोशन यूज कर सकते हैं तो उससे ये चीज ठीक हो जाएगी। चौथी जो कॉल आई थी वो उसमें पित्ते में पत्थरी साइन फरमा रहे थे,
اور غدود کے حوالے سے انہوں نے کہا تھا. اب غدود جو یہ فرما رہے ہیں اس میں تھوڑی سی کنفیوژن ہے. غدود تو بہت سارے ہوتے ہیں, ان کی آواز سے ایسا لگ رہا تھا کہ مور دین 40-45 کے قریب ہوں گے, قریب 45 پلس ہوں گے یہ. تو اس سے موسٹ لائکلی مسانے کے غدود کی طرف جا رہی
ہوتی ہے, یہ بہت زیادہ کامن ہوتی جا رہی ہے نا. اس کی عموماً جو سرجری بھی لوگ نہیں کروا رہے ہوتے, اور اس کے کچھ علامتیں بھی ہوتی ہیں. یہ کیا وجہ ہوتی ہے کہ پتھر بن جاتے ہیں؟ ایسی بھی احتیاطیاں کیا؟
دیکھیں پٹے کے اندر جو پتھری ہے اس کے جو علامتیں ہوتی ہیں
بہت زیادہ کامن ہوتی ہے.
شدید عمومی طور پہ خواتین میں زیادہ ہوتی ہے, جو وہ اس میں خواتین میں جن کا وزن زیادہ ہوتا ہے اور کیا کہتے ہیں انٹیک ان کی جو ہے خوراک جو ہے اس قسم کی ہوتی ہے, جس قسم کی مطلب فیٹی ڈائٹ جس کو آپ
میلز میں بھی اب ملنے لگے ہیں, جیسے بہت چربی والا گوشت, گوشت کا کھانا, گھی کا زیادہ استعمال,
وہی فیٹی ڈائٹس ہوگی نا. آپ آئلی اس قسم کی چیزیں لے لیں, اگر اس کو چھوڑ دیتے ہیں اور خدا نہ خواستہ وہ پتھری نالی میں چلے جاتی ہے تو وہ بڑی ڈینجرس ہو جاتی ہے, وہ بڑی خطرناک اور جان لیوا بھی ثابت ہو سکتی ہے. پھر وہ ایمرجنسی کی کیفیت آ جاتی ہے, پھر ایمرجنسی میں آپریشن کرنا پڑ جاتا ہے. پر یہ ہے کہ اگر یہ تکلیف نہیں دیتی تو لوگوں کو سالوں سال چلتی رہتی ہے, لیکن جب ایک ونس اس نے ایک دفعہ تکلیف دینا شروع کر دی تو پھر بہتر یہ ہے اس کو پراپر ٹریٹمنٹ کرا.
اگر سٹون موجود ہوتا ہے تو کروننگ گال بلڈر بن جاتا ہے
جی,
وہ پھر لیڈ کر جاتا ہے کسی اور چیز میں بھی.
وہ پھر آپ کو پتا ہے پھر کینسر کی طرف بھی چلے جاتی ہے کہانی. تو بہتر یہ ہے کہ اگر پراپر ٹریٹمنٹ کسی اچھے سرجن کو دکھا گیا, اس کا پراپر ٹریٹمنٹ کرا لیجیے. کوئی اتنا بڑا مطلب بہت زیادہ وہ نہیں ہے,
پہلے ہوتا تھا آپریشن, اب نہیں ہوتا.
تو بہت ساری چیزیں مطلب وہ لیپروسکوپک بھی ہوتی ہے کہ آپ کو وہ ایک دن کے اندر واپس, بلکہ چند گھنٹوں میں واپس بھی آ جاتا ہے. مریض جاتا ہے آپریٹ کرواتا ہے تو چند گھنٹوں میں واپس بھی آ جاتا ہے, وہ صرف ایک ٹیوب کے ذریعے
کرا لینا چاہیے.
اگر یہ فزیکلی فٹ ہیں تو ہونا چاہیے ان کا آپریشن, کیونکہ ان کا غدود کا مسئلہ بھی ہے. اور اگر ان کا غدود بڑھا ہوا ہے تو بات وہی ہے کہ جب یہ سرجن کو دکھائیں گے تو اس کا
وہ انشاءاللہ وہ چیک اپ,
دونوں مسئلے ایک ساتھ ان کے وہاں پہ حل ہو سکتے ہیں. پانچویں جو کال آئی تھی انہوں نے صرف ایک سمپل سی بات کی,
یہ میں خاصی جاننا چاہ رہے ہیں تیزابیت کے بارے.
ہاں اب میدے میں کیا مسئلہ ہے یہ کلیئر نہیں کیا. اب اس میں تھوڑا سا ہم بتا دیں, اگر تیزابیت ہے ان کو, میدے میں تکلیف ہوتی ہے, کھانا ہضم نہیں ہوتا ہے. کھانا ہضم نہیں ہوتا وہ ایک الگ دوسری چیز ہے, تیزابیت وہ ایک الگ چیز ہے. اگر میدے میں درد ہوتا ہے, سینے میں درد ہوتا ہے, یہ میدے میں درد ہوتا ہے وہ ایک الگ چیز.
تینوں صورتوں میں ان کو اپنا کھانا پینا چیک کرنا,
بالکل خوراک کے اوپر دھیان دینا پڑے گا. بالخصوص لیٹ نائٹ کھانا نہ کھائیں, نیند پراپر کریں. اگر یہ اس قسم کی کوئی چیز یوز کرتے ہیں جیسے سموکرز ہیں, سگریٹ وغیرہ پیتے ہیں یا پان گٹکا وغیرہ استعمال کرتے ہیں, اس سے بچیں. چائے کا استعمال کم سے کم کریں. اور دوسرا جو ہے اپنا مرچوں کا استعمال جو ہے وہ کم سے کم کریں. رات کو چہل قدمی کی عادت ڈالیں, قبض کی کیفیت نہ ہونے دیں. اب قبض کی کیفیت نہ ہونے دینے سے مراد یہ ہے کہ اپنے خوراک کے اوپر پھر دھیان دیں آپ, کہ ایسی کوئی خوراک تو نہیں لے رہے آپ جس سے آپ کو قبض کی کیفیت رہتی ہے. عمومی طور پہ جو ہے خوراک کا استعمال ہمارے یہاں جو ہے نا گوشت, پروٹین ڈائٹ زیادہ ہوتی ہیں, گوشت کی آئٹم زیادہ ہم استعمال کرتے ہیں بجائے اس کے ہم ویجیٹیبل کی طرف جائیں. اگر ہم سبزیوں کی طرف جائیں گے تو یہ کافی حد تک آپ کے معاملات جو ہیں, میدے کے معاملات جو ہیں, یہ کافی حد تک بہتر ہو جائیں گے. تو اگر
سگریٹ کی بات کی آپ نے, ابھی بیٹھے بیٹھے مجھے کتاب میں بھی پچھلے دنوں ایک میں نے واقعہ پڑھا, وہ واقعہ بڑا عبرت والا پڑھا بھی پچھلے دنوں کتاب کے اندر. سگریٹ کے حوالے سے واقعہ یہ تھا کہ ایک نوجوان کے بارے میں پڑھا کہ وہ سگریٹ کا عادی تھا اور سگریٹ پی پی کر اس کے جو سینہ اور دیگر جو چیزیں تھیں نا وہ بہت خراب ہوتی چلی گئیں. اس کو سمجھایا گیا مگر وہ نہیں مانتا تھا, چپ چپ کر سگریٹ پیتا تھا. کافی طبیعت اس کی خراب ہوئی تو اس کو ہاسپٹل میں ایڈمٹ کروایا گیا. ڈاکٹر نے کہا کہ دیکھو اب تم سگریٹ پیو گے تو یہ سگریٹ تمہارے اور اندرونی نظام کو تباہ و برباد کر کے رکھ دے گی, لہذا تم سگریٹ مت پینا. نوجوان باز آیا, ٹریٹمنٹ ہوتا گیا, علاج ہوتا گیا اور آخر کار اس کو ایک اچھی خاصی صحت مل گئی اور وہ جو مرض تھا وہ اس کا کسی حد تک ختم ہونا شروع ہوا. جیسے وہ صحتیاب ہوا تو پھر تھوڑے عرصے کے بعد اس نے سگریٹ کی طرف رخ کیا اور تھوڑی تھوڑی کر کے پینا شروع کیا تو پھر سگریٹ کا عادی بنا. ایک دن اس کے کمرے میں سے گھر والے آئے تو وہ نظر نہیں آئے کہ کہاں چلا گیا. ڈھونڈتے رہے, باتھ روم کی طرف گئے, دروازہ بجائے باتھ روم نہیں کھولا. دروازہ توڑا, اندر جا کے دیکھا تو وہ نوجوان باتھ روم میں پڑا ہوا تھا, سگریٹ اس کے ہاتھ میں تھی اور مر چکا تھا.
बाथरूम में जाकर उसे सिगरेट पी और वहीं उसका जो भी हुआ वो इंतकाल कर गया। आप बताइए कि सिगरेट पीते पीते बाथरूम के अंदर, मतलब मना किया मत करो, तो ये वाक्य जो मैंने आपको सुनाया है इसमें मेरी नीयत ये है कि जो भी सिगरेट पीते हैं, मैं इन सबको समझाना चाह रहा था, आपको रिक्वेस्ट करता हूँ, बंदी इल्तिजा करता हूँ अपनी जवानी पर, अपनी सेहत पर, अपने सरमाए पर और अपने घर वालों पर, बराए करम रहम करें और सिगरेट की आदत छोड़ दें। चंद दिन आपको सिगरेट की आदत छोड़ने में शायद तकलीफ हो सकती है, मगर ये चंद दिनों की तकलीफ आपको मुस्तकबिल की बहुत बड़ी तकलीफ और आजमाई से बचा सकती है। और अगर आप ये तकलीफ नहीं उठाते सिगरेट छोड़ने की, तो फिर डरना चाहिए कि आगे बहुत बड़ी तकलीफ शायद आपका इंतजार कर रही है। इसमें कैंसर जैसी बीमारी भी शामिल है जो मुंह भी सड़ा देती है और बहुत सारी चीजें खराब कर देती है और जान भी ले लेती है। अल्लाह करीम जो सिगरेट पीने के आदी हैं उन्हें इस बुराई से और इस खराब चीज से बचने की तौफीक अता करे। मुझे वाकया याद आ गया सिगरेट के हवाले, जैसे इन्होंने कहा कि ये भी देख लेना चाहिए, तो जो स्मोकर हैं उनको अल्लाह तबारक व तआला इससे नजात अता फरमाए।
पाँव में खारिश है, अब पाँव में खारिश किस नोयत की है ये उन्होंने नहीं कहा,
ये मेरे ख्याल से ये अपना प्रोफेशन चेक कर ले, मिट्टी वगैरह की एलर्जी वगैरह ना हो।
हाँ मे भी पॉसिबल, लेकिन अभी थोड़ा सा डिटेल में इन्होंने नहीं बताया, सिर्फ ये कहा कि पैर में।
डिटेल में ना बताने वाले बेचारों को हम क्या
मुश्किल हो जाता
है दे सकेंगे,
प्रॉब्लम हो जाती
है। अलबत्त हम दुआ जरूर करते हैं कि अल्लाह ताला आपको सेहत और तंदुरुस्ती अता फरमाए।
अच्छा, इसमें एक और कॉल जो आई थी स्लाइड है कि उनके शोल्डर और गर्दन में दर्द होता है, बड़ा इम्पोर्टेंट जो है मेरी नज़र में है कि अगर इनको ये प्रॉब्लम है तो इसमें दो चीज़ें हैं। ज़ाहरी तौर पे तो ये देखने के इनका जो पिलो है, तकिया वगैरह है, वो बहुत ज़्यादा ऊंचा तो नहीं है। अंदरूनी तौर पे तो फिलहाल घर में ये चीज़ चेक कर लेंगे बहुत ज़्यादा, और ये जो सोते हैं कम्फर्टेबली सोते हैं या नहीं सोते हैं। अगर ये चीज़ नहीं है और ये दर्द जो है इनका यानी कि रेडिएट कर रहा है, दूसरी तरफ घूम रहा है, मूव कर रहा है, तो इस बेहतर है कि इनको जो है ना किसी न्यूरो सर्जन को जो है ना
न्यूरो फिजिशियन
या न्यूरो सर्जन किसी को भी दिखा दें, ताकि उस वक्त इनका एक एक्सरे वगैरह भी हो सकता है। बाज़ औक़ात होता है पट्ठों की खिंचाव की वजह से जो है जो आपकी स्पाइन होती है, सर्वाइकल स्पाइन जो होती है यानी गर्दन के पीछे जो रीढ़ की हड्डी आपके ऊपर का हिस्सा आ रहा होता है, उसमें जो मोहरे आ रहे होते हैं उस मोहरों की वजह से, खिंचाव की वजह से वहाँ दबाव पड़ रहा होता है,
स्ट्रेस होता है ना जब।
हाँ बिल्कुल,
खुशूस उसमें दर्द बढ़ जाता है
बिल्कुल।
और दूसरा नजर भी चेक करा लें, आँख का जब वीकनेस होती है उसके अंदर भी इस तरह की
देना। तो ये दो चीजें अगर ये चेक करवा देंगे तो उम्मीद है ये मसला इनका।
मदनी काफले में सफर करके देखें, मैं आपको मशवरा देता हूँ, चंद इस तरह के केसेस हैं जिन्होंने मस्जिद में वो आए हैं अल्लाह की राह में मदनी काफलों में या तकाफ में, और वो जब सोए हैं जो एक सुन्नतों भरा अंदाज हमारे सिखाया जाता है, तो उनको बहुत सारी चीजों में फर्क पड़ा है। तो ये भी एक प्रैक्टिकल करके देख लें, अगर विजा के तो वो फर्क नहीं भी पड़ेगा तो सवाब तो अल्लाह ने चाहता मिल ही जाएगा।
तो इसमें जो हमारे पास आखिरी काल थी, उन्होंने कहा था कि उनका मदनी मुन्ना एक माह का है और उसको मोशन की शिकायत है, वो मदर
फीड भी रहता है और मोशन भी हो जाता है,
मदर फीड पे भी है और ऊपर के दूध भी देते हैं। तो इसमें अब मैं इनको यही मशवरा दूंगा कि अगर ये मदर फीड पे हैं तो बेटर है कि ऊपर का दूध ना दें इनको, क्योंकि वो एक बहुत बड़ा जरिया है मेरा बच्चों को पेट खराब करने का। तो क्योंकि उसमें एक तो ऊपर का दूध प्लस जो है आप उसको फीडर से दे रहे होते हैं और फीडर की जो हाइजेनिक कंडीशन होती है वो इतनी अच्छी भी नहीं होती है, जिससे बहुत ज्यादा चांसेस होते हैं कि नुकसान होने के। तो अगर ये माँ का दूध पी रहे हैं तो इनको उसी पे रखें और उम्मीद है ये उसी से ही बेहतर हो जाएंगे।
लेकिन अगर फायदा की डाइट भी जरा मॉनिटर कर लें, एक दूसरा ये कि जो भी दूध ऊपर का ले रहे हैं उसका लो डोज से स्टार्ट।
अभी पिछले दिनों का एक तजर्बा अर्ज करता हूँ, एक फीडर मुझे सूंघने को पानी दूध की बोतल जो बच्चे को पिलाई जाती है उसको सूंघने का इत्तेफाक हुआ, उसके अंदर से ब्लीच की बू आ रही थी, यानी ब्लीच से धो ही होगा उसको, लेकिन धोने के बाद उसको प्रॉपरली उसको क्लीन नहीं किया गया, साफ नहीं किया गया, तो ब्लीच से तो वैसे बोतल क्यों धोते हैं आप। बोतल धोने के और भी बहुत सारे तरीके कार हैं, उसको गर्म पानी में डालकर उसको बॉईल कर लें और बॉईल करने के बाद फिर उसको खुश्क होने दें, सुखा दें, उसके बाद इस्तेमाल किया, क्या कहते हैं डॉक्टर साहब?
यही तरीका है,
यही तरीका है। आप क्यों उसको मतलब ये केमिकल वाली और इस तरह की चीजों से, बर्तन थोड़ी है कोई स्टील का या प्लास्टिक का ऐसा कि जिसमें सालन वालन डाला और आप उसको इस तरह धो रहे हैं। धोया भी और फिर मैंने पर्सनली तो स्मेल ली उसकी, फील की है, मतलब बाकायदा सूंघा है मैंने उसको कि यार ये क्या चीज है। तो फिर देखिए जिसको समझाना था, अर्ज करना था, मैं अर्ज कर चुका कि यार ये कौन सा तरीकेकार है इस तरह, मतलब कि ये माँ बाप की बाज़ औक़ात बेएहतियाती, सफाई का ना होना और इसकी मालूमात की कमी, ये भी बच्चों को बीमार करने का सबब बन सकती है। हमारे कोर्स तकरीबन जो हमने ली थी पूरी हुई। अब्दुल खलील भाई, आज आप क्या मदनी पुल बयान करेंगे हमारे मदनी चैनल के नाज़रीन के?
ये जो कॉल्स थे इसके हवाले से अगर कुछ रूहानी इलाज भी
फरमाए
जी, पित्ते में जो पथरी के हवाले से फरमाया था, इसके लिए शेख तरीकत अमीरुल सुन्नत का जो रिसाला है बीमार आबिद, इसके सफा नंबर 30 और 31 पर ये लिखा है रूहानी इलाज ला इलाहा इल्लल्लाह 46 बार सादा कागज पर लिख कर पानी में धोकर पीने से पित्ते और मसाने की पथरी इंशाअल्लाह ज़वजल रेजा रेजा होकर निकल जाए। और इसी तरह कान के दर्द के हवाले से भी एक कॉल थी, तो या समीउ 21 बार अव्वल आखिर 3 बार दुरूद शरीफ पढ़कर मरीज के दोनों कानों में फूंक मार दीजिए, इंशाअल्लाह अज़्ज़वजल कान के जो दर्द वगैरह है, इसके जो मामला थे, वो इससे छुटकारा मिलेगा इंशाअल्लाह अज़्ज़वजल। इसी तरह से चेहरे के दाने वगैरह के हवाले से भी एलर्जी और खारिश के हवाले से था, इसका सिर्फ मुख्तसर सा घरेलू इलाज चाहे अपने तबीब के मशवरे से कर सकते हैं। उनाव के 10 दाने, उनाव ये जो है बेर की तरह एक जड़ी बूटी का नाम है, उनाव आइन नून अलिफ और बा,
उनाव
और इसके साथ गुल मुंडी ये भी बेर की तरह एक होता है लेकिन इसका कलर जो है लाल नहीं होता, उनाव का कलर जो है लाल लाल होता है। तो ये 10 दाने उनाव के और 12 ग्राम गुल मुंडी, इसको रात को जो है एक गिलास पानी के अंदर भिगो के रख दें, सुबह जो है इसको छान लें, थोड़ा इसको मल कर हाथ से इसको छान लें और इसका पानी पीते रहें, तो ये जो भी जिल्दी अमराज होते हैं इंशाल्लाह दूर हो जाएंगे। बाज़ औक़ात ये अमूमन ऐसा भी देखा है कि पेट की या मैदे की गर्माइश और खून की गर्माइश की वजह से इस तरह के मामलात होते हैं, तो अगर ये भी हो साथ में तो फिर इसके साथ 2 चीजें और बढ़ा ली जाए, उनाव 10 दाने, गुल मुंडी 12 ग्राम और सना मक्की, एक हरे रंग के पत्ते होते हैं सब्ज रंग के, सना मक्की के नाम से ये मशहूर है, ये 6 ग्राम ले लिए जाए और गुलाब के फूल भी 6 ग्राम सूखे में खुश्क, तो ये 4 चीजें हो जाएंगी, उनाव 10 दाने, गुलमुंडी 1 तोला, सना मक्की 6 ग्राम और गुलाब के फूल भी 6 ग्राम, तो ये 4 चीजें रात को भिगो दें और सुबह 1 गिलास पानी के अंदर भिगो दें और सुबह इसको मल छान के जो है पी लें, तो इंशाल्लाह अज़्ज़वजल ये मैदे के हवाले से या खून की गर्माइश इस तरह की
खारिश वगैरह जो
होती
है। अब्दुल खलील भाई ये बताइए कि जैसे कि थोड़ा सा मरीज को आप तसल्ली के हवाले से मैं अर्ज कर रहा हूँ आपसे, अगर आप को मुनासिब लगे तो उसका जवाब इरशाद फरमाइएगा मालूमात के मुताबिक, कि जब हमारा ये मरीज जो है इस तरह खारिश का या किसी और चीज का वो लेकर बैठे हुए होता है, तो बाद अवकात मेडिकल में भी 6-6, 7-8 महीने के कोर्सेस बयान किए जाते हैं, दिए जाते हैं, डॉक्टर प्रिस्क्रिप्शन देते हैं, आप जो इस तरह का इलाज दे रहे होते हैं, तो ये जैसे अब इसी को हम पर्टिकुलर इलाज की बात करते हैं, तो अंदाजन कितने दिनों तक मरीज को जहन बनाना चाहिए कि मैं इसको रेगुलर, एक तो रेगुलर बहुत जरूरी है, कभी हो कभी नहीं हो तो मेरा ख्याल है उससे फायदा ना होने के बराबर है, तो अगर रेगुलर भी हो तो कितने दिनों तक?
जी, इसमें यह मर्ज के हिसाब से होता है, बाज़ोकात होता है कि मर्ज होता है नया नया,
जी जी,
तो अभी नया नया है तो ये जो इस तरह की चीजें हैं या मिसाल किसी को नजला है, खांसी है, जो शानदार उसने इस्तेमाल किया या कोई और ऐसी दवा है, तो कहीं दर्द वगैरह है, तो वो अगर यूं कह लें कि ये इस तरह के इलाज अगर हफ्ता भर भी कर लिए जाए तो उससे फायदा हो जाता है अल्हम्दुलिल्लाह,
अब बीमारी पुरानी नहीं है, काबू में आ जाएगी,
और बाज़ औक़ात पुरानी बीमारी होती है तो जब पुरानी बीमारी होती है तो वो फिर ये है कि महीना भर उसको इस्तेमाल कर लिया जाए तो उसका रिजल्ट खुद ब खुद सामने आता रहेगा कि किस हद तक जो है इसमें फायदा हो गया है। फिर इसमें जो अहम चीज ये होती है कि इसके साथ जो है उसकी ये भी मालूमात ले ली जाए कि मुझे क्या चीज नहीं खानी इसके साथ, अगर बिलफर्ज है कि इस तरह के जो मरीज हैं कि जो खारिश वगैरह के मामला जिन्हें रहते हैं, तो वो अगर बिलफर्ज बड़ा गोश्त अमूमन जो तबीब इसका मना करते हैं ये खाएंगे, ज्यादा तेज मिर्च मसाले लेंगे, तो भले ही वो इलाज भी करते रहे साथ साथ लेकिन फायदा होना नहीं, तो दोनों चीजों को, गिजा और दवा, دونوں کی معلومات لے کر اگر چلیں گے تو ہفتے میں بھی علاج ہو جاتا ہے، بعض مہینوں میں بھی ہو جاتا ہے، اور بعض ایسے امراض ہوتے ہیں کہ دو چار مہینے اس میں لگ جاتے ہیں.
کتنی پیاری بات کی مادری جائیں گے ناظرین، علاج اور پرہیز یہ دو چیزیں ہیں. اس کو اگر آپ اپنے اخروی اور عبادات کے حوالے سے اگر تھوڑا سا غور کریں تو ہاں یہاں بھی دو چیزیں ہیں، نیکی کرنا اور گناہ سے بچنا. یہ یاد رکھیے گا، نیکی بھی کرنی یعنی نماز بھی پڑھنی ہے، جھوٹ بھی نہیں بولنا. بات سمجھ، نیکی بھی کرنی ہے اور گناہ سے بچنا ہے. گناہ سے پرہیز کریں، نیکی کریں. گناہ سے پرہیز کرنا، گناہ سے بچنا، یہ بھی انشاءاللہ تعالی اللہ کا قرب نصیب فرمائے گا. اور پھر عبادت کرنا یعنی نماز پڑھنا، اس طرح کی دیگر جو عبادات اللہ تعالیٰ، جیسے تلاوت کرتے ہیں ہم، اور بھی بہت ساری ایسی عبادتیں، نفلی روزہ رکھتے ہیں، فرض روزے جو ہم پر ہوتے ہیں وہ رکھتے ہیں، زکوٰۃ ادا کرتے ہیں، نفلی صدقات و خیرات کرتے ہیں، تو کرنا، یہ کرو یہ کرو یہ کرو یہ کرو، یہ نہ کرو یہ نہ کرو یہ نہ کرو یہ نہ کرو. کچھ نیکیوں کی ایک فہرست ہے جس کا تعلق کرنے سے ہے، نیکیوں کی ایک فہرست ہے جس کا تعلق نہ کرنے سے، کہ وہ گناہ ہے کہ وہ نہیں کرو گے تو وہ نیکی کی طرف آپ کو لے کے جائے گی وہ چیزیں. تو دوا اور پرہیز جس طرح ایک صحت کے لیے ضروری ہے، اسی طرح روحانی صحت کے لیے، ایمان کی تقویت کے لیے، ایمان کو کامل کرنے کے لیے اور رب کو راضی کرنے کے لیے بھی بہت بنیادی بات ہے کہ نیکی بھی کرے اور گناہ سے بھی بچے. پھر دیکھیں انشاءاللہ تعالی کتنا پیارا راستہ نصیب ہوتا ہے، جنت کا راستہ اللہ نے چاہا تو.
محمد انور عطائی، زمزم نگر، حیدرآباد. نگرانی شورا کی بارگاہ میں عرض ہے، پیٹ بڑھ رہا ہے، کیا چیز کیا نسخہ استعمال کیا جائے جس سے پیٹ کم ہو جائے، جبکہ کھانے کا بھی حساب کتاب بہت زیادہ جو ہے نا زیادہ ہے. برائے کرم نسخہ تا فرما دیجئے.
وزن بڑھ رہا ہے کہ صرف پیٹ بڑھ رہا ہے؟ اگر پیٹ بڑھ رہا ہے دیکھیں تو غبارہ دو چیزوں سے پھولتا ہے، یا تو پانی بھرنے سے غبارہ پھولے گا، ہوا بھرنے سے غبارہ پھولے گا. اگر ہوا بھرنے سے غبارہ پھولے گا تو اسے وزن نہیں ہوگا، پانی بھرنے سے غبارہ پھولے گا تو اس میں وزن ہوگا. تو یہ دیکھ لیجئے کہ اگر پیٹ پھول رہا ہے تو اس کی وجہ سے پھول رہا ہے، ہوا بھر رہی ہے یا غذا بھر رہی ہے، تو اس سے انشاءاللہ آپ کو ایک فیصلہ ہو جائے گا. تو عموماً ہوتا یہ کہ جب پیٹ بڑھتا ہے نا، پیٹ پھولتا ہے یا پیٹ بڑھ رہا ہوتا ہے، تو ساتھ ساتھ اس کا وزن بھی بندے کا بڑھ رہا ہوتا ہے، تو اس کا مطلب کچھ غذا جا رہی ہے، ایسی چیزیں جا رہی ہیں جس کی وجہ سے. یہ بھی باتیں ہیں کہ بعض امراض کی وجہ سے بھی وزن بڑھ جاتا ہے اور موٹاپا بھی آتا ہے، مگر جرنل بات کر رہا ہوں میں. اس کے لیے مدنی التجا ہے کہ ان دو باتیں جو میں نے عرض کی ہیں اس کو غور کیجیے گا. دوسرا یہ کہ وزن کم کرنے کا طریقہ، امیل سنت کا جو رسالہ ہے بہت مختصر سا، وہ لے لیں، اس کے مطابق انشاءاللہ عمل کریں گے، اللہ نے چاہا تو فرق پڑے گا. ٹھیک ہے، اگر آپ کچھ مشورہ دینا چاہیں
اس میں، اگر ہاں پروفیشنلی اگر دیکھا جائے، اگر ان کو کوئی علامات نہیں ہے کسی بھی قسم کی تب تو ٹھیک ہے، لیکن اگر ظاہری کوئی ایسی علامات آتی ہیں جیسے بھوک کا نہ لگنا ہے یا کیا کہتے ہیں تھکاوٹ، گراوٹ، یعنی آپ سڈنلی جس کو کہتے ہیں کہ پیٹ کی شیپ، ایک تو پیٹ کا موٹا ہونا وہ ایک الگ چیز ہے، شیپ ایسی آ رہی ہے جیسے
بتایا کہ غذا بھی کھا رہے ہیں،
غذا بھی لے رہے ہیں. نہیں اگر کوئی علامت نہیں تب تو ٹھیک ہے، لیکن علامت ہیں تو یہ ہے کہ اپنا الٹرا ساؤنڈ کرا کے چیک کیا جا سکتا ہے کہ خدا نہ خاصا آرتھرائٹس وغیرہ نہ ڈیولپ ہو رہی ہے اگر کوئی علامت ہیں تو. اگر نہیں ہے، نارمل ہے، پھر تو جو نسخہ نگرانی شورا نے دیا ہے بہترین ہے.
کھانے کے بعد جو ہے پانی پینے سے، نمبر دو کے کھانا کھا کے فوری سو جانے سے،
جی
یہ بھی وزن بڑھنے کا سبب بنتا ہے. اور اسی رسالے کے اندر شیخ طریقت امیر سنت نے یہ نسخہ بھی ادا فرمایا ہے کہ کدو شریف کے حوالے سے ارشاد فرمایا ہے کہ کدو شریف بنا کر استعمال کیا جائے، اس جیسے سوپ کی طرح. تو اس کا پورا طریقہ اس رسالے میں لکھا ہے، تو یہ کریں تو اس سے بھی وزن کم ہوگا.
ڈاکٹر صاحب، میں کرم رضا بات کر رہا ہوں بھاولپور سے. ڈاکٹر صاحب آپ کا پروگرام بہت اچھا ہے. میرے والد صاحب کو کینسر ہے، میں تمام مدنی بھائیوں سے ریکویسٹ کرتا ہوں، میرے والد صاحب کے لیے آپ دعا کیجیے گا. اور ڈاکٹر صاحب آپ سے ریکویسٹ ہے، کوئی کھانے میں وہ کیا خیال رکھیں اور کیا وہ کریں کیا آپ بتا سکیں تو بہت مہربانی ہوگی.
اللہ کریم آپ کے والد صاحب کو صحت و تندرستی عطا فرمائے اور ایمان کی سلامتی بھی عطا فرمائے، اور آپ کو ان کی صحیح معنوں میں خدمت کرنے کی اور ان کی صحیح معنوں میں دعائیں لینے کی اللہ تعالیٰ توفیق عطا فرمائے. اور میں آپ کے والد صاحب سے بھی عیادت کرتا ہوں، اور اللہ ان کو بھی ہمت دے، صبر دے، حوصلہ دے. جی ڈاکٹر صاحب،
انہوں نے کینسر کے حوالے سے بات کی ہے, کینسر کون سا ہے یہ نہیں بتایا.
یہ میں خاصے جاننا چاہ رہا ہوں کہ غذا کون سی رکھتا.
ہاں اب اس میں سوال یہ ہے نا کہ کینسر کون سا ہے. اب اگر ان کا خدا نہ خواستہ سینے کا کینسر ہے تو وہ ذرا ڈفرینٹ ہوگا. تو اس بیٹر کی ایک تو جو نارمل ڈائٹس ہوتی ہیں اس کو لے لیں, لیکن یہ ہے کہ بہتر یہی ہے کہ جو بھی آپ کے کنسرن جو کنسلنٹ ہے یقیناً اسپیشلسٹ سے ہی رابطہ ہوگا ان کا, وہ اگر ان کا ڈائٹ چارٹ بنا کے دے دیں گے ان کی جنرل کنڈیشن کو دیکھتے ہوئے تو وہ زیادہ سوٹیبل ہوگا. ایسی چیزیں بھی ہیں, بعض اوقات ایسی کنڈیشن کے اندر مریض کا کھانے پینے کا دل نہیں کرتا ہے, تو ایسی سپلیمنٹس بھی مارکیٹ میں اویلیبل ہیں جو آپ ایزیلی جو ہیں پرسکرائب کر سکتے ہیں, جو آرام سے آپ کے جسم کی جو ضروریات ہے وہ پوری کر سکتے ہیں. تو اپنے جو بھی فزیشین ہیں کنسلٹنٹ ہیں ان سے مشورہ کر کے آپ وہ چارٹ یا ان سے
ملٹی ویٹامن
یا اس قسم کا کوئی سپلیمنٹ وغیرہ لکھوایا جا سکتا ہے اگر وہ نارمل نہیں کھا پاتے. عمومی طور پہ اس قسم کے پیشنٹ کو کھانے میں ذرا پریشانی ضرور ہوتی.
کچھ آپ بتائیں گے عبد الخلیل پہ.
کینسر کے حوالے سے میرے شیخ طریقت امیر السنت دامت برکاتہ معالیہ کا مشہور رسالہ جو ہے بیمار عابد جو رسالہ ہے, اس کے اندر آپ نے صفحہ نمبر 40 پر یہ روحانی علاج عطا فرمایا ہے. اول آخر 11 بار درود ابراہیم اور درمیان میں سورۃ مریم, یہ 16 پارے میں موجود ہے الحمدللہ. تو یہ سورت جو ہے پڑھ کر پانی پر دم کیجئے, ضرورتاً دوسرا پانی ملاتے رہیے. مریض وہی پانی سارا دن پیئے, یہ عمل 40 دن تک بلا ناغا کرتے رہیے, انشاءاللہ عز و جل شفا حاصل ہوگی. دوسرا بھی پڑھ کر دم کر کے مریض کو پلا سکتا ہے.
ماشاءاللہ. جی کال چلائیے.
اسماعیل خان سے. جی ڈاکٹر صاحب, یہ پوچھنا ہے کہ مجھے گیس کی بہت زیادہ شکایت ہوتی ہے, نماز میں مشکل سے پڑی جاتی ہے, اور میرے جسم میں درد ہوتا ہے کبھی ٹانگوں میں, کبھی پسلیوں میں, کبھی کسی جگہ پہ, کبھی کسی جگہ پہ, دو چار دن کسی جگہ ایسے پھرتے رہتا ہے درد.
اللہ آپ کو تندرست و شفا عطا فرمائے. جی ڈاکٹر صاحب,
یہ انہوں نے فرمایا کہ گیس کی شکایت ہوتی ہے, تو سب سے پہلے یہ دیکھ لیں ان کا وزن تو زیادہ نہیں ہے, کیونکہ ان کے جسم میں درد اور گیس کی شکایت کے ساتھ اگر بات کر رہے ہیں تو مجھے ایسا لگ رہا ہے ان کی آواز جو ساؤنڈ سے بھی ایسا لگ رہا ہے کہ ان کا وزن مجھے لگتا ہے کہ زیادہ ہوگا ان کی حساب سے. تو اگر یہ وزن تھوڑا سا کنٹرول کر لیں اس کے لیے بالکل آسان سا طریقہ ہے کہ واک کر لیں, اس کی گیس کی شکایت آلریڈی ٹھیک ہو جائے گی. اور اس کے ساتھ ساتھ جو ہے اپنی غذا کا خاص طور پہ خیال کریں, پھر خصوص رات کے ٹائم جو ہے نا کوئی ایسی بادی غذا کا استعمال نہ کریں, زیادہ آئلی غذا کا استعمال نہ کریں جس کی وجہ سے یہ پرابلمس ہوتی ہیں. ہلکی غذا کا استعمال کریں, نارمل غذا کا استعمال, مناسب غذا اس کو ہم کہتے ہیں نا, اس کا استعمال کریں گے یہ شکایت ٹھیک ہو جائے گی. بہت آسان ہے, رات کو کم از کم کھانے کے بعد آدھا سے پون گھنٹہ کے قریب یہ اگر چہل قدمی کر لیں گے تو ان کو کافی حد تک انشاءاللہ اس سے فائدہ ہو جائے.
اور سونے سے کم از کم 1.5-2 گھنٹے پہلے کھائیں.
جی
گیپ رکھیں
بالکل.
کوئی بھی اس طرح کا اسلام بھائی یا عام اسلام بھائی بھی اپنے سونے میں اور کھانے میں کم از کم 1.5-2 گھنٹے کا آپ گیپ رکھیں گے تو یہ بہت ایک اسٹینڈرڈ کے طور پر انشاءاللہ آپ کو بہت فرق فائدہ آپ کو لانا چاہتا ہوگا اور کئی امراض سے بچ سکیں گے. کال چلائیے.
ڈاکٹر صاحب یہ بتائیے کہ میں پھل فروٹ وغیرہ کھاتا ہوں اور سموسہ پکوڑا ہو گیا اس طرح کی چیزیں نہیں کھاتا جس کا بغیر کو فائدہ نہیں ہوتا, کھانا وغیرہ بھی ٹائم پہ کھاتا ہوں, اس کے باوجود بھی میری کوئی صحت نہیں بنتی, اس کی کیا وجہ ہو سکتی ہے؟
صحت نہیں بنتی, سب کچھ کھاتے ہیں لیکن صحت نہیں بنتی
نا.
نہیں میرے خیال میں ان کے یا تو ان کی
باڈی
جو ہے نا وہ
فزیکلی
کم ہوگی, فزیک کم ہوگی ان کی. ان کو یہ دیکھ لینا چاہیے ان کی فیملی ہسٹری تو نہیں ہے, بعض لوگوں کی فزیک ایسی ہوتی ہے قدرتی طور.
اس کو ہمارے میم نے بولتے آٹی
آٹی,
ہمارے میم نے بولتے آٹی, یعنی کتنا ہی کھا لے نا کیسا ہی کچھ کر لے یہ سوکھا کاٹھی رہتا ہے, ہمارے میم اس کو آٹی بولتے ہیں. مگر یہ کبھی ایسا پھٹا ہے
صحیح,
یعنی کہ میں ایک نوجوان کو جانتا ہوں کہ وہ مطلب کہ بالکل سلیم مگر کھانے پینے میں مطلب کہ وہ بے دردی کی طرح کھاتا, لیکن کبھی اس کا ویٹ نہیں بڑھتا تھا, وہ بدن بھی اس کی پکڑتا نہیں تھا غذا. پھر جو اس کی غذا نے جو جوبن دکھایا نا تو وہ ٹھا کر کے جو کھلنا شروع ہوا نا, کھلتا گیا پھلتا گیا کھلتا گیا پھلتا گیا, اب وہ قابو کرتے 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 کتنا قابو کر دے گا. تو یہ ہوتا ہے تو ہمارے اس کو بولتے ہیں, اچھا بعض کو نہیں ہوتی.
ہاں
یہ آپ نے دیکھا اس کو ہماری میمری میں آٹی بولتے ہیں, آٹی ہے
आती है।
हाँ मतलब ये जैसे नहीं गिठान लगी हुई है,
रुक गई है,
अब वो रुक गई है, वो खाता पीता नहीं है। लेकिन इसका ये तो है ना डॉक्टर साहब कि ये खाता खा पी जो रहा है, ब्लड में तो चीजें जा रही है ना, ठीक है, वो उसको ग्रो नहीं कर रही है, उसके बॉडी को फैला नहीं रही है, लेकिन इसके ब्लड के अंदर तो अपना कारनामा दिखा रही होती है ना। तो ये चीजें होती है जिसको आप छतोरा कह रहे थे, बातों का लोग इस तरह के फिजिकली होते हैं।
इसमें एक चीज और तलब होगी कि इनका काम क्या है, काम किस किस्म का करते हैं, अगर पता है गिजा इस किस्म की ले रहे हैं और काम भी इस तरह का हैवी कर रहे हैं,
एहतियात अच्छी सी रख रहे हैं एहतियात।
हाँ तो मेरे ख्याल में अगर इनकी सेहत परफेक्ट रहती है, कोई बीमारी नहीं है ना, तो फिर दुबले पतले से
डेफिनेशन क्या है कि हाइट और वजन अगर बराबर है तो फिर तो कोई जरूरत नहीं है वजन बढ़ाने की।
सेहत का मतलब ये है कि आप अपनी नॉर्मल रूटीन के तमाम
काम, अपना वजन चेक कर लें, अगर वजन सही है
उसके अलावा भी, एक तो ये चीज होगी ना स्टैंडर्ड, उसके अलावा भी अपनी नॉर्मल रूटीन के तमाम काम बिल्ला रोग के टिकावट के आप सर अंजाम दें तो वो आपकी सेहत है, ठीक है। आप पता चला जी आप दुबले पतले हैं,
सही,
ठीक है, और आप चार सीढ़ियां आप नहीं चढ़ सकते, आपकी सांस फूल जाती है, और आप मोटे हैं आप चार सीढ़ियां नहीं चल सकते, सांस फूल जाती है, तो वो आपकी कमजोरी है। लेकिन आप दुबले पतले हैं और आपने 50 सीढ़ियां चलनी, आप कुछ भी नहीं हो रहा, आप सेहतमंद हैं, आप मेरे जैसी जान सॉलिड लेके घूम रहे हैं और आप 5 सीढ़ियां चढ़ने के बाद आपकी सांस फूल जाती है, तो आपकी सेहत तो उस दुबले के मुकाबले में आपकी सेहत गिरी हुई नजर आएगी, नहीं कि आप में कमजोरी नजर आ रही है, वो दुबला ज्यादा अच्छा है आपकी नजर में। तो दुबले और मोटे दोनों में सिर्फ अपनी सेहत को देख लें कि आप जनरली कितना
संभालो, का दांती के दांत खाने कुछ और होते, दिखाने के कुछ और होते,
बिल्कुल
देखने में तो बड़ा मतलब कि सेहतमंद नजर आता है, फिट फाट नजर आता है, लेकिन ये सही बहुत अच्छी बात की आपने, थोड़ा सा काम करता है थकान लग गया, मतलब इंटरनली फिजिकली
जी
वो वीक है,
बिल्कुल। तो सेहत वही होती है ना, जैसे आप हर लिहाज से फिट हैं, आप अंदरूनी और बैरूनी अंदाज से दोनों तरफ से आप फिट हैं, तो आप सेहतमंद कहलाएंगे। अगर आप कहीं से भी आपकी कमजोरी आ रही है तो आप कहीं ना कहीं प्रॉब्लम है, जैसे एनीमिया, एनीमिया जारी तौर पर नहीं नजर आता
जी,
कहते हैं ना कि खाते हैं पीते हैं सब करते हैं, आप खाते क्या है इस पे देख लें, बातों का होता है कि वो चीजें खा रहे होते हैं जिसका सेहत से कोई ताल्लुक ही नहीं होता।
लेकिन एहतियातों का जब हम पोस्टमार्टम करते हैं ना कि बिस्किट कौन कौन से खाते हैं, चाय कितनी चीनी वाली पीते हैं, अच्छा बोतल कब पी लेते हैं कब नहीं पीते, तो इस तरह बेकर आइटम हो गई और इस तरह की चीजें हो गई, चीज आइटम हो गई, अच्छा घर में जो पकड़ा होता है तो उसमें तेल कितना इस्तेमाल हो रहा है, घी कितना इस्तेमाल हो रहा है, उसमें मिर्च मसाला कितना इस्तेमाल हो रहा है। और मेरे सुनर के तजर्बा दिए कि किसी को कहे ना कि आप तेल कम कर दें, तो तेल कम करना भी समझ में नहीं आता किसी के, फिर आप फरमाते कि आधा कर दो, जितना डालो उसका आधा कर दो, उसका 1/3 कर दो, तो ये मतलब कि बाकायदा पैमाना देना पड़ता है, बाकी नहीं समझ में आता। अल्लाह आपको सेहत दे, तंदुरुस्ती दे, इन तमाम जो अभी आपके सवाल के जिम्मन में जो मशवरे हुए हैं इनमें जो आपके लिए मुफीद हो और जो आपको आपके करीबी तबीब जो आपके मेडिकल देखते हो उनसे मशवरा करें, अल्लाह आपको तंदुरुस्ती अता फरमाए। कॉल चलाइए।
मेरा नाम मोहम्मद उस्मान अली अत्तारी है, मैं मंगला से बोल रहा हूँ। मेरा मदनी क्लिनिक सिलसिले में ये सवाल है कि जो एलर्जी होती है वो खून में किस चीज की कमी या ज्यादा होने की वजह से होती है, जिसको एलर्जी हो वो क्या खाए क्या ना खाए, बड़ा मेहरबानी बता दे।
खून में पहले तो ये है कि खून में एलर्जी नहीं होती है,
एग्जैक्टली
खून में एलर्जी
नहीं होती है,
एलर्जी जो होती है वो स्किन के ऊपर जाहिर हो रही होती है, वो किसी चीज की रिएक्शन की वजह से होती है,
खून से इसका कोई ताल्लुक नहीं है,
खून से कोई ताल्लुक।
तो फिर एलर्जी के लिए टेस्ट क्यों करवाते हैं, ब्लड टेस्ट?
इसके अंदर होता ये है कि कोई चीज जो रिएक्ट करती है ना, इसको बोलते हैं जो एलर्जन बोलते हैं, एलर्जन जब खून के अंदर जाता है तो खून में कुछ चीजें निकलती हैं वो रिएक्ट करती हैं, तो एलर्जन टेस्ट कहलाता है। मोस्ट कॉमन जो एलर्जी हो रही होती है वो कॉटन से होती है, कपड़ों से भी होती है, अंडे से भी कुछ लोगों की, कुछ को दूध से भी होती है, चिकन से भी हो रही होती है, तो इसके एलर्जन टेस्ट होता है।
बिल्कुल आप
स्पेसिफाई नहीं कर सकते, इसमें मरीज को खुद भी जानना होता है कि कोई चीज खा रहे हैं उसके बाद मेरी खारिश बढ़ ली है, या कोई चीज इस्तेमाल करने के बाद बढ़ ली है, या कुछ को टेम्परेचर की वजह से भी हो जाता है।
बिल्कुल, तो इसमें आपने बिल्कुल सही निशानदेही की कि बेसिकली जो खून में अगर आप देख रहे ना, हर चीज खून में एलर्जी, खून में ऐसा एलर्जी नहीं होती है, आपने कोई चीज इस्तेमाल की वो खून में शामिल हुई तो उसने एलर्जी आपको पैदा की,
अब ये तो वही बात हो गई ना, हमने कुछ खाया वही चीज खून में आई तो कोलेस्ट्रॉल बनी, कुछ खाया तो ब्लड से तो रिलेटेड हो गई। ये कह रहे हैं कि ब्लड से रिलेटेड नहीं है।
एलर्जी में जैसे एक होती है खारिश, हर खारिश को सब हर खारिश एलर्जी में होती। अब जैसे प्रोराइटिस जो होता है गॉल ब्लड, यानी जैसे मेदे के अंदर पथरी अगर फंस गई किसी के तो प्रोराइटिस हो जाता है, बाइल बाहर आ जाता है, वो बेसिकली खून नहीं होता ऐसा, वो खारिश की किस्म है, लेकिन किसी और चीज की वजह से खारिश पूरी होती है, खून से ताल्लुक नहीं उसका।
कॉल चलाइए।
हाँ
तो एलर्जी एलर्जी है
खलील भाई, आप इस पे दे रहे हैं एलर्जी भी दोबारा से।
एलर्जी के हवाले से यही है कि जो खाने पीने के एहतियात हैं वो ये है कि तेज मिर्च मसालों से बचा जाए, और बड़ा गोश्त है वो इसमें बाद अवकात इलाज अगर चल रहा होता है और एंड पर होता है तो बाद अवकात ये बड़ा गोश्त वगैरह अगर इस्तेमाल किया जाए तो जो है वो ये मामला दोबारा पैदा हो जाता है, ये भी होता है। इसके अलावा हमने कुछ देर पहले अर्ज किया था इसी तरह एक पनीर के नाम से एक बूटी आती है पनीर, तो वो गोल गोल बेर के तरह होते हैं, तो वो अगर रोजाना रात को 20 दाने जो है पानी के अंदर भिगोकर सुबह जो है उसको छानकर उसका पानी पी लिया जाए तो ये एलर्जी वगैरह जो जिस्म की है ये खत्म हो जाती है, मगर ये है कि वो कुछ कड़वा होता है। तो या किसी अच्छी कंपनी का कोई बना हुआ कोई इस तरह की एलर्जी की छोटी मोटी मीठे सिरप वगैरह भी आते हैं, अगर वो इस्तेमाल कर लिए जाए तो इससे बचा जा सकता है।
अच्छा, एलर्जी के हवाले से जैसे हमने पिछले दफा भी एक सिलसिले में हमने बात की थी कि जो स्किन पे जो जिल्द पे खारिश की कैफियत होती है वो बेसिकली होते हैं जो छोटे से माइट्स होते हैं, एक जरासीम होता है जो जिल्द के ऊपर आके एक अपना अंडे वगैरह देना शुरू कर देता है ना, जिसकी वजह से वो खारिश शुरू हो जाती है। अब होता क्या है कि जो लोग होते हैं कहेंगे कि हम मुसलसल दवा इस्तेमाल कर रहे हैं नहीं ठीक हो रही, दवा खाते हैं ठीक हो जाती है, दवा छोड़ते हैं दोबारा हो जाती है। प्रॉब्लम ये होती है कि जो चीज आप यूज कर रहे होते हैं
सही
उसमें भी तो वो माइट्स चले गए ना, अब वो जो जरासीम उसमें चले गए हैं उसको खत्म करने के लिए एक उनका अपना एक टाइम पीरियड होता है, ठीक है। उसका तरीका ये होता है कि आप जो भी चीज यूज करते हैं, चादर है, गिलाफ है, तकिया है, कपड़े हैं, उसको एक दफा वॉश करके अच्छी तरह वॉश करके उसको अलमारी में रख दें कम से कम 15-20 दिन तक, ठीक है, उसको यूज ना करें। उसके बाद आप यूज करें, उसका एक लाइफ स्पैन होती है, वो खत्म हो जाती है। खत्म होने के बाद जाके जब आप उसको यूज करेंगे तो आपको फायदा होगा। इस दौरान आप जो है दवा को इस्तेमाल करते रहें तो इसमें काफी हद तक फायदा हो जाता है, अक्सर लोगों को देखा इसमें फायदा हो जाता है। लेकिन प्रॉब्लम ये है कि 15 दिन तक हर आदमी के वो 15 सूट कहाँ से आएंगे, 15 चादरें कहाँ से तब्दील करेगा, 15 वो चीजें कहाँ से तब्दील करेगा। तो ये थोड़ी सी आजमाइश है इसके अंदर, लेकिन इसका सोल्यूशन यही एक नजर आता है। अदरवाइज इसमें यही है कि आप रेगुलरली दवा खाते रहे, एक लॉन्ग पीरियड के लिए आपको दवा खानी पड़ती है, लंबे अरसे के लिए दवा खानी पड़ती है, साथ में थोड़ी सी केयर करनी पड़ती है। जैसे खलील भाई ने कुछ एहतियातें बताई हैं, इनको अगर हम एक जमा कर लेते हैं तो गर्म अशिया से अगर आप एहतियात कर लें, उसमें अंडा मुर्गी मछली बढ़ेगा गोश्त वगैरह सब शामिल हो जाते हैं, गर्म अशिया से अगर बचेंगे तो इन चीज़ों से काफ़ी हद तक एलर्जी की कैफियत से बच सकते हैं। अगर आपको किसी ऐसी चीज़ से एलर्जी नहीं है बिलखसूस जैसे डस्ट वगैरह जैसे आपने तस्करा किया है, डस्ट है, पोलन है, या घर के अंदर कारपेट वगैरह होते हैं, इनसे अगर एलर्जी नहीं है तो आपको काफी हद तक इसका फायदा होगा।
जो है शेख तरीकत अमीरुल सुन्नत की जो किताब है घरेलू इलाज, इसके अंदर जो है तफसीली जो है इसका शेख तरीकत अमीरुल सुन्नत ने इस हवाले से मदनी फूल अता फरमाया, अगर इसको देख लिया जाए। इससे भी है फिर ये भी है कि कुछ खाने पे गौर कर लिया जाए, बाद अवकात ऐसा होता है कि हर शख्स को हर चीज मुवाफिक नहीं होती। कि जैसे एक एलर्जी के मरीज को देखा कि वो उसका ये तजुर्बा था कि उसको दवा दी गई कोई फायदा नहीं हुआ, लेकिन जब उसे कहा गया कि आप गौर करें कि क्या खाने के बाद ऐसा होता है, तो जब उसने गौर किया देखा कि जो है वो अंडा खाया था तो उसके बाद ऐसा हुआ,
बिल्कुल,
तो कुछ फिर अंडा खाना छोड़ दिया तो वो चीज सही हो गई।
आज क्या लेकर आए आप ये इतना सामान, मैं पहले इनको थोड़ा मौका दे देता हूँ।
जी जज़ाकअल्लाह।
आमीन वैयाकुम।
सब आज हमारे पास जो घरेलू इलाज है वो इंतहाई खास और आम इलाज है, जिस्म में नया खून बनाने का खास घरेलू इलाज।
अच्छा।
इंशाल्लाह अज़्ज़ वजल ये अर्ज करेंगे कि इसके अंदर जो है वो चार चीजें इस घरेलू इलाज के अंदर शामिल है। सबसे पहले है कि रेवंद चीनी,
ठीक है,
रेवंद चीनी, इसकी जो मिकदार होगी इसकी मिकदार है 12 ग्राम
ठीक है
12 ग्राम और दूसरी जो चीज है इसका नाम है रेवन खताई
ठीक है
और तीसरी चीज है इसके अंदर कुश्ता इस रेवन चीनी रेवन खताई इन दोनों की जो मिकदार है 12-12 ग्राम है
ठीक है
और तीसरी जो चीज है कुश्ता है फौलाद ये आप किसी
फौलाद
ये किसी भी कंपनी का बना हुआ अच्छा जो अच्छी कंपनी का बना हुआ आप कुश्ता फौलाद के नाम से लेंगे तो इसकी मिकदार होगी 6 ग्राम
ठीक है 12-6
जी और जो चौथी चीज है वो है जीरा सफेद
ठीक है
ये आम इस्तेमाल में आता है घर में भी
ठीक है
इसकी मिकदार भी 12 ग्राम है अब इसका तरीकाकार ये है कि तमाम दवाएं अच्छी तरह साफ करके पीस लीजिए और वो जो कुश्ता फौलाद होता है वो पिसा हुआ होता है
ठीक है
तो शामिल कर लें खाने के बाद सुबह और शाम अनार के जूस या सादे पानी से आधी आधी चम्मच तकरीबन 3-3 ग्राम खाएं फवाइद इंशाअल्लाह अज़्ज़वजल ये इलाज जिस्म में नया खून पैदा करके जिस्म में खून की कमी को पूरा करेगा नीज खून ना बनने के हवाले से जिगर में जो अमराज पाए जाते हैं इन्हें भी दूर करके जिगर के अफाल को दुरुस्त करेगा ये घरेलू इलाज बड़े छोटे सभी अफराद के लिए मुफीद है मगर छोटे बच्चों को दवा की मिकदार आधी या उम्र के मुताबिक इससे भी कम दीजिए और मुद्दत ता हुसूल शिफा तो मगर इसके साथ ये याद रखना चाहिए कि जो खून बनता है ये हमेशा गिजा से बनता है दवा जो है इसके अफाल को इसके फंक्शन को दुरुस्त करती है ताकि खून बने तो गिजा पर जो है तवज्जो देनी चाहिए और गिजा खाने का भी जो उसूल है वो ये है कि चबा कर इस्तेमाल की जाए अच्छी तरह चबाएंगे तो मैदे में अच्छे अंदाज से पहुंचेगी अच्छे अंदाज से हजम होगी तो फिर अच्छे अंदाज से खून पैदा हो सकेगा
ये बताइए मैं आप दोनों से अर्थ कर रहा हूँ गाजर ये खून बनाता है अनार
जी जी
खून बनता है बिल्कुल
खून की कमी के लिए चंद सब्जियां और फल ये भी हमने अर्थ किया था जी खून की कमी के लिए चंद सब्जियां और फल काले अंगूर जी
ठीक है
चुकंदर गाजर सेब खुबानी
ठीक है
अनार टमाटर जामुन पालक वगैरह इसी तरह से आड़ू भी खून पैदा करता है और एक और लाल से कलर का एक फल आता है जिसे कहा जाता है चेरी
एक चीज और ऐड कर लें अगर हम जो रेड मीट है वो सुरगोश जो है ना उसमें
फिश भी
जो है वो भी खून बढ़ाती है और अगर हम चिकन जो देते हैं उसमें भी अगर एक खास मिकदार होती है कम से कम 2.2 ग्राम औंस के अंदर होती है वो अगर लेते हैं तो अच्छी खून की बन जाती है
अगर ये इंशाल्लाह अज़्ज़वजल खून की ये चीजें इस्तेमाल करते रहे तो खून की अफजाइश जिस्म में जारी रहती है और खून की कमी नहीं होती पालक जो होती है ये बाद ऐसे इलाके हैं कि जहाँ पर जो है गंदे पानी में इसकी पैदावार होती है तो इसकी एहतियात करनी चाहिए कि ऐसे इसकी थोड़ी मालूमात हो कि वो फिर जो है ना हेपेटाइटिस की तरफ ले जाती है अगर जो पालक के अंदर अल्हम्दुलिल्लाह ये है कि वो फौलाद
आयरन मौजूद
है और खून पैदा करती है मगर इसकी एहतियात इसी तरह ये चुकंदर है ये भी
क्या हो गया डॉक्टर सलमान ऐसा लगता है जैसे कि दूध देने वाला जानवर भी घर में हो और छोटी मोटी क्यारी लगाकर
घर में
सब्जियां ही घर में उगा लें वो भी चलो ठीक है थोड़े भी वो से खाद वाद में तो मसाला आएगा ही
जी
लेकिन वो उससे तो जो आ रही होती है जो डाउट्स हैं
जी जी
तो मतलब ऐसा जैसे घर ही ऐसी जगह ले छोटा मोटा खेत हो वो फल के कुछ दरख्त लगा ले ये लगा ले वो लगा ले कुछ खजूर उगा ले मतलब ये जो बकरियां रख ले ये रख ले दूध वगैरह का अपना ही निजाम बनाए और चलाए इतनी बीमारियां पता नहीं एक कौन माफिया है पीछे तो समझो कोई माफिया ऐसा लगता है वल्लाह वालम ऐसे एक बात कर रहा हूँ खुदा ना करता कोई माफिया ना हो पीछे कि जो लोगों को बीमार करो और फिर इनके इलाज के लिए लोग दवाएं देते भागते फिरेंगे ना और फिर दवाओं के लिए भी मुसीबत ये है कि दवाएं भी नकली यार फेक मेडिसिन अब कुछ बोलना है मतलब कि दूध भी जाली गिजाएं भी जाली और खुदा ना करता अगर डॉक्टर भी जाली मिल गया
जाली
तो गए और डॉक्टर ने गोली भी दी जाली है दवाई मिली मेडिकल वाले ने वो भी दी जाली तो मतलब अब ये सब काबू में आ सकता है सब काबू हो सकते हैं मजा ले कोई दर्द उधर हो जाए ये कानून नाफिज करने वाले इदारे काबू में आ जाएं और इनमें रिश्वत खोर तबके का कोई इलाज ईमानदार और खुफे खुदा वाले जो अफसरान है ना میں ان کو عرض کر رہا ہوں. اللہ آپ کو اور برکت دے جو ایماندار اور خوف خدا والے جو افسران ہیں, ان کے لیے تو ہم دعائیں کریں, یا اللہ ان کو ہمت دے, طاقت دے, اور اس طرح کے جو عہدیدار ہیں جن کو اللہ تعالیٰ نے اپنا خوف اور وہ عشق رسول کی چلتی پیٹی تصویر اور ان کو اللہ تعالیٰ نے ایمانداری جیسی نعمت عطا کی ہے, ان کے لیے تو ہمیں دعا کرنی چاہیے کہ اللہ ان کو اور ہمت دے, طاقت دے, آپ کچھ کردار ادا کریں اور ان بد دیانت, رشوت خور اور یہ برے اور خائن قسم کے جو لوگ ہوتے ہیں جو ان لوگوں کی سرپرستیاں کرتے ہیں اور ان لوگوں سے رشوتیں لے کر اور مختلف مطلب جو اپنی وہ بنا کر ان کو پروموٹ کرتے ہیں, ان کو شے دے رہے ہوتے ہیں, اگر یہ حرکت یہ اگر یہ ادارے اگر ہمارے قابو میں آ گئے اور یہ لوگ ان کا یا تو یہ سدھر جائیں یا پھر یہ بدل جائیں, ان کا کوئی صفایا ہو جائے اور اچھے اور ایماندار لوگ آ جائیں جو کرپٹ نہ ہوں, پھر دیکھیے ان شاء اللہ تعالیٰ یہ مزہ لے. یار دنیا میں مطلب کئی ایسے ممالک ہمارا کئی ملکوں میں جانا ہوتا ہے یار, ایسا نہیں ہوتا یار, مطلب اسپیشلی جو غذائیں ہوتی ہیں نا, میڈیسن اور یہ غذا, میڈیکل ایجوکیشن اور یہ جو صحت سے متعلق جو چیزیں ہوتی ہیں, یہ اسپیشلی چلے اس کو دو ڈپارٹمنٹ اپنے لے لیتے, صحت اور تعلیم, یہ دو اگر تو ڈپارٹمنٹ ہے صحت اور تعلیم, اس کے حوالے سے دنیا میں کی کئی ریاستیں ہیں, کئی ڈپارٹمنٹ ہیں بہت کانشیس ہیں, بہت زیادہ اس کے اندر سیریس والا معاملہ ہوتا ہے اور اس میں بے احتیاطی اور بد دیانتی کرنے والے کو یہ مطلب بالکل یہ گرفت میں لے لیتے ہیں. ایون کہ وہاں کے ڈاکٹر کی جو حالتیں خراب ہوتی ہیں, میں تو ڈاکٹروں کے پاس جانے کا ملنے جلنے کا اتفاق ہوا ہے, ڈاکٹر اتنے ڈر رہے ہوتے ہیں بعض اوقات, ان کو پتا تھا قانون کتنا سخت ہے. تو یہ چیزیں ہوتی ہیں, قانون ہمارے یہاں بھی ہے, ایسا نہیں قانون نہیں ہے, قانون ہمارے یہاں بھی ہے لیکن ہمارے امپلیمنٹ نہیں ہوتا, اور ہماری طرح کئی اور ملک ہیں, خالی ہمارا ملک نہیں ہے, کئی ملک ہیں جہاں پر یہ بددیانتی, رشوت اور یہ خیانت قسم کی جو چیزیں موجود ہیں نا, جس کی وجہ سے آپ اس ملک میں جا کر لوگوں کی صحت کا عالم دیکھیں تو وہ بہت خراب ہے. اللہ کرے, اللہ کرے, ہم دعا کرتے ہیں میرے مبلغین نیکی کی دعوت عام کریں, خوب خوب درس دیں, خوب بیان کریں, مسجد بنو تحریک خوب خوب اس کو عام کریں, مساجد بنائیں, نمازی بنائیں, نیکی کی دعوت عام کریں, مدنی قافلوں میں سفر کرائیں, ایک ایک ڈپارٹمنٹ ایک ایک جگہ پر جا جا کر آپ درس مدنی درس شروع کروائیں, مدنی انعامات کے حامل بنائیں, ان شاء اللہ تعالیٰ دیکھیے جب دل میں خوف خدا پیدا ہوگا تو یہ جو خرابی ہے نا, اس کو دور کرنے کا جو سب سے بنیادی حل ہے نا, وہ یہ ہے کہ ہمارے دل میں صحیح معنوں میں خوف خدا پیدا ہو جائے, اور ہمارے مبلغین وغیرہ جو ہیں ان کا یہ بہت اہم کردار ہوگا اس معاشرے کی اسلام میں. آپ اپنا کام بھی کریں, میرے دعوت اسلامی کے جتنے مبلغین ہیں یا جتنے عاشقان رسول جو نیکی کی دعوت عام کریں, اور ساتھ ساتھ یہ جو ادارے ہیں جو جن کے ہاتھوں میں قانون ہے جو امپلیمنٹیشن کر سکتے ہیں وہ حرکت میں آئیں, اور میں اسپیشلی ایک بار پھر ان خوف خدا والے اور وہ ایماندار اور دیانتدار قسم کے جو افسران ہیں, میں ان سے ایک بار پھر ریکویسٹ کرتا ہوں, پلیز اللہ آپ کو ہمت دے, طاقت دے, اللہ آپ کی آل اولاد آپ کے خاندان کو اللہ تعالیٰ دنیا آخرت کی برکت عطا فرمائے, اور آپ ان کرپٹ قسم کے لوگوں سے آقا کی امت کو بچائیے, اللہ آپ کو اس کا اجر عطا کرے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. جی عبد الخلیل بھائی,
خون کی کمی کا آسان و مختصر ایک اور گھریلو علاج ہے شیخ طریقت امیر سنت کا جو رسالہ ہے میتھی کے 50 مدنی پھول, اس کے اندر یہ تحریر ہے, میتھی میں وٹامن بی, فولاد, فاسفورس اور کیلشیم کی موجودگی جسمانی کمزوری اور خون کی کمی دور کرتی ہے. میتھی دال کی طرح پکا کر, یہ ہمارے پاس میتھی دانہ بھی موجود ہے اور اسی طرح میتھی جو ہے وہ سبزی کی صورت میں بھی ہوتی ہے, تو میتھی دال کی طرح پکا کر یا کھچڑی بنا کر یا میتھی کا پاؤڈر چٹنی یا چھاچھ میں شامل کر کے بھی فائدہ حاصل کیا جا سکتا ہے.
میتھی کے دانے جو ہیں یہ جو ابھی آپ دکھا رہے ہیں, میتھی کے دانے یہ ایسے ہی پھانک لینا, یہ سیم یہ کتنا فائدہ مند ہے, جیسے اب یہ ہے آپ نے میتھی دو آم مل جاتی ہے, میتھی اور رسالہ بھی امیر سنت کا موجود ہے, اب یہ میتھی کا دانا ہی مساجدوں پر اس کو ہم استعمال کرنا چاہتے ہیں تو جنرلی طور پر اس کو ہم کس طرح استعمال کر لیں,
اس کے دو تین
کوئی محنت نہیں کر, مطلب میں محنت نہیں کرنا چاہتا,
جی جی
مجھے یہ بس مل گیا تازہ وہ تیار مال میتھی کا دانا.
جی تو میتھی کا دانا ہے, اس کو یہ ہے کہ اگر صبح اور شام اگر آدھا آدھا چمچ استعمال کر لیا جائے,
ایسے پھانک لیں
تو اس میں کوئی, جی اوپر سے پانی پی لیں تو کوئی اس میں نقصان
नहीं है और इसके साथ
खा सकते हैं, मैंने
भी खा सकते हैं,
शुगर और ब्लड प्रेशर में भी फायदा है इसका।
जी जी अल्हम्दुलिल्लाह, ये भी शेख अदनी कदम सुन्नत ने वो रिसाले के अंदर तहरीर फरमाया कि मेथी दाना और छोटी इलायची,
छोटी इलायची
इसको हम वजन ले लिया जाए, इसको पीस लिया जाए, एक दफा पिसवा लें फिर रख लें, तो ये भी आप इस्तेमाल कर सकते हैं। अगर यूं ही जिस तरह आपने सवाल फरमाया, तो अगर यूं ही 6-6 ग्राम अगर आधा आधा चम्मच सुबह शाम ले लिया जाए, 3-3 ग्राम यानी कि ले लिया जाए, तो इंशाल्लाह
बहुत सारी बीमारियों पर शुगर और ब्लड प्रेशर, इवन कोलेस्ट्रॉल लो करने में भी इसका रोल,
मैदे को भी काबू करता है,
मैदे को। इसी तरह अगर इसका जो है एक अंदाज ये भी है कि इसका कहवा बनाकर पिया जाए, थोड़ा सा एक गिलास पानी के अंदर इसको थोड़ा सा डाल दिया जाए एक चम्मच भर, और फिर इसको जो है उबलने दिया जाए, उसके बाद छान कर इसको पी लिया जाए, तो इस तरह भी जो है वो गले की बीमारियां, पेट की बीमारियां,
मेथी का केवा, मेथी के दाने का कहवा,
जी जी ये भी जो है
इसके अंदर कोई टेस्ट के लिए कुछ
आप चाहें तो इसके अंदर शहद मिला सकते हैं,
शहद मिला लें,
जी शहद मिला लें, तो ये रिसाला है, इसके अंदर बेशुमार इस हवाले से मदनी फोन अल्हम्दुलिल्लाह मौजूद है। और आखिर
में मेथी के दाने का कहवा,
मेथी का दाना आप जैसे आप,
मैं तो अभी नियत करता हूँ डॉक्टर साहब, मेथी का दाना इंशाल्लाह आज मैं इसका कहवा बनाकर पीऊंगा, पी लो
कहवा कहते हैं आप आधा चम्मच वो भी इसका।
तो ये है कि मेथी दाने जो है, जो तरीका शेख तरीके अमीर सुन्नत ने लिखा है वो लफ्ज वाला अगर अर्ज कर दूं कि मेथी का कहवा यानी जोशांदा बनाना बहुत आसान है। हसबे जरूरत मेथी दाने पानी में डालकर चूल्हे पर कुछ देर अच्छी तरह जोश देकर छान लीजिए, कहवा जोशांदा तैयार है। अभी जो इसके फवायद होंगे ना वो ये है कि मेथी का कहवा खांसी, गले की सूजन, इसकी जलन और दर्द में फायदा करता है। मेथी का कहवा सांस की घुटन, मैदे की जलन में मुफीद है। मेथी का कहवा मैदा और अंतड़ियों की गंदगियां साफ करता है और निजाम हजम से इजाफी और नुकसानदेह रतूबतें खारिज करता है। इसी तरह पसीना लाता है और खून में किसी किस्म के जरासीम की गंदगी या जहर है और इसके सबब बुखार आ रहा है तो इसे जिस्म से खारिज करता है, नीज बुखार का दुरानिया भी कम करता है। आम अमराज नजला जुकाम और बुखार में खाली पेट दिन में 3-4 मरतबा एक कप मेथी का कहवा पिया जाए तो इंशाल्लाह अज़्ज़वजल 2-3 दिन में ये तकलीफ खत्म हो जाएगी। अगर मुंह में बदबू आती है और जिस्म के किसी हिस्से मसलन नाक कान वगैरह में बदबू और मवाद जमा हो जाता है, पेट से सख्त बदबूदार हवा खारिज होती रहती है, बदन से पसीने की तेज बदबू निकलती हो, तो मेथी का कहवा मुसलसल चंद रोज तक इस्तेमाल कीजिए, इंशाल्लाह अज़्ज़वजल ये आपके जिस्म से सारे फासिद और जहरीले मादे खारिज कर देगा और बदबू की शिकायत भी जाती रहेगी।
कमाल है यार, इसमें कुछ और डालो मेथी में थोड़ा टेस्ट बनाने के लिए, मगर ये फवाइद खत्म ना हो वो बिल्कुल, आपको अगर इस मामले में प्रॉपर मालूमात है तो।
जी जी,
बाद सवालत हो जाते हैं जो मेरा ख्याल आउट ऑफ टॉपिक होते हैं
जी,
तो आप बिल्कुल कह दिया करेंगे इस मामले में नहीं बयान कर सकता।
इसमें ये है कि जिस तरह गले के हवाले से बीमारियों को दूर करता है, गले के अमराज है मैदे के लिए, तो इसके अंदर शहद फायदेमंद है, शहद इस्तेमाल
जिसको चलता है वो तो पी ले शहद,
चीनी से बचा जाए
शहद, और कुछ टेस्ट बनाए इलायची वगैरह डालें इसके अंदर,
जो शानदे के लिए जो चीजें इस्तेमाल की जाती हैं जैसे गले वगैरह के लिए आमतौर से अगर कोई अमराज है,
चले हम इसको मेथी और शहद
आखिर में जो है रूहानी इलाज करना है।
जी जी फरमाए
जी, खून की कमी का रूहानी इलाज दुरूद शिफाए अमराज, اللهم صل على سيدنا محمد طب القلوب ودوائها وعافية الأبدان وشفائها ونور الأبصار وضيائها وعلى آله وأصحابه وبارك وسلم। जिसका खून ना बनता हो या खून की कमी हो गई हो, जाफरान या जर्दे के रंग से बावजू मरीज को लिख कर दें कि जबान से चाटे या पानी में घोल कर पिला दें, मुद्दत शिफा होने तक ये अमल बराबर करते रहें, बिइज़्निल्लाह ताला मौत के सिवा हर मर्ज को मुफीद है। और यह घरेलू इलाज मदनी पंचसूरा के सफा नंबर 180 पर भी देख सकते हैं।
ये इतना जबरदस्त दुरूद पाक है, यानी जैसे कहा ना आपने कि ये दुरूद शिफा या अमराज है, इस आंखों की तकलीफ है किसी को, बदन का दर्द है, आप देखिए इसकी मतलब आफियत है, मतलब बड़ा इसके फवाइद है इंशाल्लाह ताला, अल्लाह इसको याद करने की तौफीक अता करे। बड़ा मजबूत ये दुरूद शिफा है और दुरूद पाक है और इसमें बड़ी उम्रा से शिफा अल्लाह के रहमत से नसीब होती है।
रसूले पाक की